السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہم لک الحمد کما انت اہلہ وصلی علی محمد کما انت اہلہ وفعل بنا ما انت اہلہ فانک انت اہل التقوی واہل المغفرہ. اللہم صلی علی محمد عبدک ورسولک وصلی علی المؤمنین والمؤمنات والمسلمین والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. انسان ساری زندگی متاثر ہوتا ہے یا متاثر کرتا ہے. انسان میں یہ دو صفات اللہ نے رکھی ہیں، یا متاثر ہوگا یا متاثر کرے گا. اکثریت متاثر ہوتی ہے، بہت کم ہیں جو متاثر کرتے ہیں. جو متاثر ہونے والے ہیں وہ ہم سارے ہیں، جتنے بھی بیٹھے ہیں. ہم موسم سے متاثر ہوتے ہیں، ہم خوشبو اور بدبو سے متاثر ہوتے ہیں، ہم سردی گرمی سے متاثر ہوتے ہیں، ہم سورج کی کرنوں سے متاثر علیحدہ ہوتے ہیں، ہمارا تاثر اور ہوتا ہے، اور چاند کی کرنوں میں ہمارا تاثر اور ہوتا ہے، اور تاروں کی روشنی ہمارے اندر اور کیفیت پیدا کرتی ہے. خوشبو ہو تو کیفیت کیا ہوتی ہے، اور بدبو ہو تو ہمارا انداز کیا ہوتا ہے. یہ چیزیں ہمیں بتا رہی ہیں کہ ہم متاثر ہوتے ہیں. رسک زیادہ آ جائے تو ہماری چال میں، ہمارے انداز میں تاثر آتا ہے، بہت کم ہے جو اس تاثر کو بچا لیتے ہیں اور پچا لیتے ہیں. لباس اعلی اور فاخر ہو تو اس کا اثر ہماری زندگی میں پڑتا ہے. گاڑی بڑی ہو، سواری بڑی ہو، اس کا اثر بھی، اس کا تاثر ہم لیتے ہیں. صبح صبح کوئی بندہ کسی تکلیف دے شخص، کوئی متاثر شخص، کوئی مریض، کوئی دکھیارا، اس کی داستان سن لے، کہتے ہیں سارا دن بڑا عجیب گزرا میرے ساتھ، کیا ہوا؟ لیکن بس اس کی غم کی داستان سنی، وہ سارا دن غم زدہ رہا. یا اس بندے کو میں نے اس تکلیف میں دیکھا، بس ایسے دیکھتے ہی میری حالت عجیب ہو گئی. ہم اپنے شخصی اعتبار سے، ہم اپنے اعتبار سے پوری دنیا سے متاثر ہو رہے ہیں. ہم متاثر ہوتے ہیں تو بڑے بڑے سائن بورڈ اشتہارات کے لگائے جاتے ہیں سڑکوں کے چوراہوں پہ، جہاں ہماری نظر جا کے اٹک جائے. ہم متاثر ہوتے ہیں اور اس کے تاثر کا اثر وہ لوگ لیتے ہیں. صرف نظر کی ہلکی سی اٹھی نظر کا اثر وہی لوگ لیتے ہیں جنہوں نے یہ بورڈ لگا رکھے ہیں، وہ نظر کا اثر لیتے ہیں. اور جتنی قیمت لگاتے ہیں اس سے سو گنا، ہزار گنا، لاکھ گنا وہ قیمت ہم سے لیتے ہیں. ایک نظر ہماری اٹھی، ہماری جیب ہلا دیتی ہے، ہماری تنخواہ ہل جاتی ہے، ہماری آمدنی کا بہت سارا حصہ ان کی جیب میں چلا جاتا ہے جس نے بورڈ لگایا ہے. معلوم ہوا کہ ہم تاثر لیتے ہیں، ہم متاثر ہوتے ہیں. ہم بولوں سے متاثر ہوتے ہیں. گالی بول تو ہے، آگ لگا دیتی. میٹھے بول بول تو ہے، دل میں رس گھول دیتے ہیں، طبیعت کو مائل کر دیتے. کسی کے ساتھ ہماری غرض ہے یا پتہ ہے کہ اس شخص سے نفع ملے گا تو اس کے بول ہمارے اندر اور اثر ڈالتے ہیں، اور جہاں سے نفع کی امید نہ ہو تو اس کی بڑی بڑی تقریریں بھی کوئی اثر نہیں رکھتی. جس کے دل میں عظمت ہو، وقار ہو، عزت ہو، اکرام و احترام ہو، اس کی بات اور انداز سے دل میں جا کے اٹکتی ہے. اور جس کی دل میں عظمت نہ ہو، اس کی بات ہمارے کانوں میں کھوکھلی محسوس ہوتی ہے، اس کا وزن نہیں ہوتا. ہم تاثر لیے بغیر زندگی میں رہ ہی نہیں رہے. انسان واحد شخصیت ہے، واحد ہستی ہے، हर चीज से तासर लेती है। वो खुशबू से तासर लेगी, वो बदबू से तासर लेगी, वो रंगों से तासर लेते हैं। हमारे एक दोस्त हैं, उनको अंडे से एलर्जी है, कायदे पे बच्चे के एबीसी के कायदे पे बना हुआ अंडा उनको तकलीफ देता है, वो सिर्फ तस्वीर तकलीफ देती है, एलर्जी है उसको, तस्वीर भी तकलीफ देती है, हम इससे भी तासर लेते हैं। एक शाम मुझसे कहने लगे, तीसरे कमरे में मैं सो रहा हूं, बाहर मौसम बदलता है, एकदम बारिश हो जाती है, हवा बंद हो जाती है, मेरे यहां पंखा चल रहा, सब कुछ है, लेकिन वहीं मेरा दम घुटना शुरू हो जाता है और मुझे पता चलता है कि बाहर का मौसम बदल गया है, क्योंकि मुझे एलर्जी है और मुझे सांस घुटने की, दमे की, स्टमक की तकलीफ है, मुझे पता चल जाता है। मैं एक ट्रेन में सफर कर रहा था तो मेरी बर्थ थी, ट्रेन रुकी तो अपने बर्थ का नंबर तलाश करते करते मैंने देखा तो मेरी बर्थ पे एक बच्चा सो रहा, तो पीछे से मुसाफिर आ रहे थे, तो मैंने उनके साथ वाले से कहा, मैंने कहा ये बच्चा है, हंस पड़े, कहने लगे गुड़िया है, वो हमारा बच्चा है ना, असल में वो रोता है, फिर उसको ये देते हैं, उसको सीने से लगाए, वो सो रहा है, ये उसकी गुड़िया है, हमने सर के नीचे तकिया बनाया हुआ है। मैंने उठाया तो वाकई वो तो गुड़िया थी, पता ऐसे लगा कि जैसे 3-4 माह का बच्चा है। तो बाद में पता चला कि हमारा बच्चा इकलौता बच्चा है, उसका कोई बहन भाई नहीं है और ऐसी जगह रहते हैं जहां और बच्चे नहीं है, तो मेरा बड़ा बच्चा इस गुड़िया से दी बहलाता है, और अगर इसको दूर कर दे बच्चे को तो रोना शुरू हो जाता है, करीब करें तो इसको सीने से लगाता है, खेलता है, इससे माइल होता है। मस्नूई बना बच्चा तासर देता है, असर करता है हमारी जिंदगी पे, माहौल असर करता है हमारी जिंदगी पे, हमारी आहार पे माहौल असर करता है। मैं उस एक हदीस पढ़ रहा था उस दिन, मसनद अहमद की हदीस, बड़ी मुस्तनद हदीस, मैं क्यामत के दिन आदमी जिससे मोहब्बत करेगा उसी के साथ होगा। और अगली बात उसमें हदीस का दूसरा हिस्सा है, चाहे वो उन जैसे अमल ना भी करे लेकिन होगा उनके साथ जिनसे मोहब्बत करेगा, चाहे वो उन जैसे अमल ना भी करे, अगर दो नंबरों से मोहब्बत करेगा तो क्यामत के दिन के साथ होगा, चाहे वो उन जैसे दो नंबर अमल ना ही करे। कितनी खास बात है, कितनी बारीक बात है। आदमी हदीस का मफहूम अर्ज किया कि जिससे मोहब्बत करेगा क्यामत के दिन उन्हीं के साथ खड़ा किया जाएगा, क्यों? मोहब्बत से उसका तासुर अंदर आता है। मेरे पास कई नशा करने वाले आए, क्यों नशा किया? दोस्त थे, मिल बैठते थे, लोग तो आके मुझे अंदर की बातें बताते हैं, माशरे में तो वो बातें आम होती नहीं जो मुझ तक पहुंचती हैं, और अक्सर वो बातें कब्रों में चले जाती हैं, खानदानों में अंदर अंदर जो कहानियां चलती हैं वो तो खानदानी शर्म भरम और हया और पर्दों की ओट में आखिर कब्रों में चले जाती हैं, लेकिन मुझ तक वो बातें पहुंचती हैं। आप नशा क्यों? उसने कहा ऐसे दोस्त थे, मैं उनसे बैठता था और मैं उन्हें रोकता था, मैं उन्हें रोकता था, पर एक दिन रोकते रोकते मैं खुद मायल हो गया। क्यों? ये अकेला था, इसने तासुर लिया, अगर इसकी ताकत मजबूत होती ये तासुर देता, ये मुतासर हुआ, अगर इसकी ताकत मजबूत होती ये मुतासर करता, ये मुतासर करता। मैं एक छोटा सा गोश्त और हड्डियों का बना हुआ खिलौना अपने मुर्शिद के हाथों में गया, उन्होंने मुझे अपना तासुर देने की कोशिश की, मेरी वो अहलियत वो कैफियत नहीं थी कि मैं उन्हें ले लेता, उनसे हासिल कर सकता, लेकिन जितना टूटा फूटा किया मैं 2001 के आखिर में 23 दिसंबर को यहां लाहौर में मुस्तकिल मुकीम हुआ, मैंने कोशिश की जो तासुर लिया है वो दूसरों को देने की कोशिश करूं, जो ट्रांसफर लिए हैं, क्यों? अगर मैंने देने की कोशिश ना की, मैं खुद मुतासर हो जाऊंगा। इंसान या दाई होता है या मदरूह होता है, दोनों में से एक चीज में होता है। और ये तस्बीखाने का निजाम शेख की अमानत थी, मुर्शिद की। मैंने इसको आगे बढ़ाया, कोशिश की कि वो जो तासर देने की उन्होंने कोशिश की, उन्होंने मुझे मुतासर किया, मैं उस तासर को आगे फैलाऊं। और अल्लाह ने हाथ पकड़ा महज अपने फजल करम से। मैंने कोई मेहनत नहीं की। और आज पूरी दुनिया में 209 मुल्कों में निजाम रब ने कहां से कहां पहुंचा दिया। तस्बीखाने की आवाज, तस्बीखाने का पैगाम। हमारी जिंदगी में हम तथा नहीं है, हमें हर चीज आके हमसे अटक रही है। ये वायरस और बैक्टीरिया नजर आता है, जरासीम नजर आते हैं। मैंने कहा ये क्या हुआ था? कहने लगे जी मैंने फला जगह पेशाब किया था, उसके बाद ये तकलीफ हुई थी। कहने लगे जगह तो साफ सुथरी थी, ये खांसी क्यों लगी? कहने लगे जी हज के मौसम में यहाँ वायरस फैलता है, और यहाँ के मकामी लोग अक्सर हज के मौसम में अपना घर छोड़ के दूसरे जगह में उन्होंने अपनी जगह ली हुई है। जो यहाँ के मालदार मुतमविल और बड़े लोग हैं वो यहाँ से निकल जाते हैं, क्यों? हज के दिनों में वायरस फैलेगा। फिर हज के दिनों में जगह जगह देखा जाता है कि तौलिया रखो, टिश्यू रखो, मास्क लगाओ, ये लगाओ, वायरस फैलता है। कहाँ नजर आता है वायरस? उड़ती मिट्टी तो नजर आती है, उड़ती धूल तो नजर आती है, उड़ता छापर और कागज तो नजर आता है, हवाओं की आंधियों में, तूफान में और उड़ान में। वायरस तो कहीं नजर नहीं आता, बैक्टीरिया जरासीम तो कहीं नजर नहीं आता। यही वायरस माहौल है, यही वायरस असर करता है, और यही वायरस मुतासिर करता है, और बीमारी लग जाती है। और हम कहते हैं वायरस है, हम कहते हैं बैक्टीरिया है, हम कहते हैं जरासीम है, कहां है दिखाओ। हम शेख रजब तैयब अर्दगान जो वजीर आजम तुर्की का है, उसके मुर्शिद से हम मिलने गए तुर्की में, शेख महमूद अफंदी दामत बरकात, तो उनसे मुलाकात थी हमारी, तय थी, एक सामने इंतजाम किया था उसका। वो मुलाकात नहीं करते थे, बहुत कम, बहुत बुढ़ापा था। तो उससे पहले उन्होंने कहा जी अपने हाथ एक दिया उन्होंने लोशन, आप इससे हाथ द्वारा अपने, क्यों? उन्हें एक तकलीफ है, वो जो भी हाथ मिलाए उसके जरासीम हो उनको लग जाते हैं, उनको तकलीफ है, बुढ़ापा है, उनकी इम्यूनिटी ओरिएंटल फोर्स कुवते दिफा उनकी कम हो गई है। तो उन्होंने हमें एक लोशन दिया सबको, हमने वो लोशन हाथों को लगाया, और लोशन हाथों को लगा के जूते दूर उतारे, फिर निकलते एक कमरे से दूसरे में, शेख वहां तशरीफ फरमाते, उनसे सबने मुसाफा किया, मुलाकात की, अच्छी खासी देर बैठे रहे। कहां नजर, कभी वायरस नजर आता है? कहां नजर आता है वायरस? हमें बैक्टीरिया कहां नजर आता है? असर कर जाता है। और हम भी कैसे अजीब इंसान है, वायरस और बैक्टीरिया पे यकीन कर लेते हैं कि वायरस और बैक्टीरिया का नुकसान है, ये नजर नहीं आता। और हराम का जो वायरस और बैक्टीरिया है उसका भी नुकसान है, वो भी नजर नहीं आता। वहां यकीन नहीं करते, वहां लॉजिक दलीलें मांगते। ये वायरस और बैक्टीरिया हमें नजर नहीं आता, मुतासर करता है। हराम नजरों का, बुलम का, शर्मगाहों का, तन्हाइयों का, रिस्क का, किसी भी शक्ल का हराम नजर नहीं आता। हराम के माल की रोटी, हलाल के माल की रोटी, जायका तो एक ही होता है, उसका खाना और उसका खाना, जायका तो एक ही होता है। हराम के माल का लिबास, हराम के माल, हलाल के माल का लिबास, पहरान, पहनावा एक ही होता है, लेकिन उसके अंदर एक छुपा हुआ वायरस होता है जो नस्लों को खोखला कर देता है। उसके अंदर छुपा हुआ एक वारिस होता है, नजर नहीं आता पर वो मुतासर कर रहा होता है, मुतासर कर रहा होता है, मुतासर कर रहा होता है और मुतासर करता है। उस दिन मेरे पास एक मालदार, दुनिया के बड़े मालदार का एक बेटा आया, तो मैंने पूछा कितनी उम्र है, कहा इतनी उम्र है, छोटी उम्र। मुझे कहने लगा कि बस ऐसे सर बार बार सर हिलाए और कहे मुझे बस इस दुनिया से, इस जिंदगी से मेरा दिल उचाट हो गया है, मेरी जिंदगी में बार बार ना ऐसे सीने पे हाथ मारे और कहे मेरी जिंदगी में कोई चार्म नहीं है, कोई मजा नहीं है। मैंने कहा अभी तो आप वहां अमेरिका गए हुए थे सैरो तफरी करने के लिए, गए हुए थे। उसने हाँ जो कहा, ऐसे नहीं कहा सीना चौड़ा करके, अमेरिका गया था सैरो तफरी करने के लिए, 40-50 लाख रुपए वहां सैरो तफरी में खर्च कर आया था, ऐसे नहीं कहा, और वो गया था। उसकी कोई हैसियत नहीं उसके सामने, काबा भी गया, परमा गया इश्क बुतों का, जमजम भी पिया, परमा मुझे प्यास जिगर की, मक्के गया, मदीने गया, करबला गया, जैसे गया था वैसे ही चल फिर के आ गया, कहने हाँ गया था। मैंने फिर चार नहीं है, बार बार यूं कहे चार नहीं है, जिंदगी का मजा नहीं है। वो तो दिल की दुनिया लुट चुकी थी, उजड़े दिल को आबाद कर, कर घन अमल आज वक्त है, ये दिल उजड़ा वो तो लुट चुकी थी दिल की दुनिया, वो तो था ही कुछ नहीं, वो तो सुकून की दुनिया, सुकून का कनेक्शन और सुकून की तारे और सुकून की राहें, वो तो है ही कहीं और, वो तो है ही कहीं और। था कहीं और जिंदगी का सफर, कुछ को कर कुछ और बैठे। हमारा रिस्क हमें मुतासिर कर रहा, हमारे बोल हमें मुतासिर कर रहे हैं, और ये जो इस्तिग़फ़ार है और ये जो तौबा है और आइंदा ना करने का रब के साथ अहद और वादे हैं, ये एंटीवायरस है, एंटी बैक्टीरिया है, ये एंटी एलर्जी है। वायरस लग गया झूठ का, गुनाह का, बदकारी का, बदमाशी का, मैंने आपको एक बात कही थी, बदमाश से मुराद कातिल नहीं, जुआरी नहीं, नशा बेचने वाला नहीं, बदकार नहीं, गोलियां चलाने वाला नहीं, गन पॉइंट पे लेने वाला नहीं, बदमाश ऐसा शख्स जिसकी मुआश बद हो, सोर्स ऑफ इनकम, रोजी, मुआश बद लफ्जों में जाए। मैं लफ्ज रात मेरे पर एक और लफ्ज खुला और मैं बच्चों के साथ कहानी सुना रहा था, बातें कर रहा था, उसने कहा नहीं जनाब ये बुजदिल है। ओहो, बुज कहते हैं भेड़ को और दिल कहते हैं दिल को, भेड़ भेड़ वाकई बुजदिल होती है। फिर मुझे एक जम याद आया, बलोचों की एक कास्ट है बुजदार, बुजदार बलोच है, दस्ती बलोच है, लशारी बलोच है, वगैरह वगैरह, बुजदार भेड़ बकरियां रखने वालों, रेवड़ रखने वाले जो बलोच उनको बुजदार, बदमाश ऐसा शख्स है जिसकी मुआश बद है वो बदमाश है। हम तो अगर कोई अपने रिस्क को टेक्निकल तरीके से ऐसे अंदाज से ले कि जिसका अंदाज बहुत कारीगराना हो, तो उसको बहुत माहिर कहते हैं, दुनिया का अकलमंद इंसान कहते हैं। लेकिन हमारी पुरानी लुगत हमें ये कह रही कि तुम जिसको बदमाश कहते हो बदमाश नहीं, वो मुजरिम हो सकता है, उसको और कैटेगरी में लिख सकते हैं, लेकिन बदमाश वो है जिसकी मुआश बद हो, जिसकी मुआश क्या हो, बद हो, वो बदमाश है। متاثر کرتی ہے. یہ وائرس لگا ہوا اس کے پیچھے نظر نہیں آتا, یہ بیکٹیریا نظر ہوا اس کے پیچھے لگا نہیں آتا. کتنے خاندان کے لوگ اس جوان سمیت بعض اوقات پھٹ پڑتے ہیں اور کہتے ہیں کیوں کمایا تھا ہمارے دادا نے وہ مال, کیوں کمایا تھا ہمارے پردادا نے وہ مال, یا ہمارے والد نے وہ روزگار کیوں کیا تھا. ہمیں گاڑیاں دے گئے, بنگلے دے گئے, سب کچھ دے گئے, پر ہمیں زندگی کا چین نہیں ہے. اور ایک نسل دو نسل کے بعد اکثر کہانی بالکل فنش اور ختم ہو جاتی ہے. کیوں؟ برکت صدا چلتی ہے, کثرت کبھی نہیں چلتی. برکت صدا چلتی ہے, برکت صدا چلتی ہے, یہ حقیقت ہے. اور نسل در نسل چلے گی. میں اس دن بیٹھا دعا مانگ رہا تھا اللہ سے, میں نے کہا مولا جو برکت کا ذرا دیا نا چھین نہ لینا, جو برکت کا ذرا دیا ہے. میرے بھائی مجھے اسٹام دکھا رہے تھے, کہنے لگے پردادا نے یہ رقبہ 1918 میں لیا تھا. میں نے کہا ایک صدی ہونے والی ہے, یہ رجسٹری ہے اس دور کی, اور اس دور میں کال بڑا تھا, سیکنڈ ورلڈ وار اے فرسٹ ورلڈ وار 1914 سے 1918, بہت بڑا کال قحط پڑا تھا اور لوگوں کے پاس کھانے کے پیسے نہیں تھے. اور اس کال اور اس قحط کی عجیب و غریب کہانیاں ہیں, وہ مجھے دکھا رہے تھے. کہنے لگے دیکھو یہ رجسٹری ہے, اس دور کا اسٹام ہے, اور اس دور میں پردادا نے یہ زمین لی تھی. اور میں اللہ سے ایک بات عرض کر رہا تھا, مولا میں جو تم نے برکت کا ذرہ عطا کیا ہے نا, اس کو کسی ہماری بے ادبی, بدکاری, گستاخی, بدتمیزی, بدماشی, مولا کسی بھی کمی کی وجہ سے چھین نہ لینا. یہ تو نے جو برکت کا ذرہ نسل در نسل دے رہا ہے, تو یہ تیرا کرم ہے, یہ تیری کریمی ہے, یہ تیری عطا ہے. ہماری کوئی قابلیت نہیں, بس قبولیت ہے. قابلیت نہیں, بس بس کیا ہے؟ قبولیت ہے. ایک تو نے برکت کا ذرہ دیا ہے, چھین نہ لینا. کیوں؟ جو دینا جانتا ہے وہ لینا بھی جانتا ہے, اسے پتا ہے کیسے لینا ہے. اور ایک پل میں ایسی راہیں, ایسے راستے بنتے ہیں, یوں ایک پل کے اندر نکل کے بھی گیا وہ گیا, بندہ دیکھتا ہی رہ جاتا ہے. ہمیں ہر چیز متاثر کر رہی ہے, لقمے متاثر کرتے ہیں, کباب کا ذائقہ اور ہے وہ متاثر کر رہا, بریانی کا, شیرینی کا, میٹھے کا, نمک کا متاثر کر رہا, ہمیں کرتا ہے متاثر, اور ہم اس کے مطابق مزہ لیتے ہیں, لذت لیتے ہیں. ہمیں دیکھنا متاثر کرتا ہے, ماں کو کس جذبے سے دیکھتے ہیں, ہمارے اندر ایک تاثر آتا ہے ماں کو دیکھنے سے, بیٹی کو دیکھنے سے ایک تاثر آتا ہے, بہن کو دیکھنے سے ایک تاثر آتا ہے, اور بیوی کو دیکھنے سے ایک تاثر آتا ہے. ہمیں تو شکلیں متاثر کرتی ہیں. صرف دیکھنا تو ہوتا ہے ماں باپ کو, عقیدت, محبت اور پیار اور ادب کی نظر سے مقبول حج کا ثواب لکھ دیا جاتا ہے. معلوم ہوا دیکھنے سے بھی کچھ ہوتا ہے, اور دیکھنے سے بھی تاثر آتا ہے, اور وہ خیر کا تاثر ہے یا شر کا تاثر ہے, ہوتا ہے کچھ, اور ضرور ہوتا ہے. ہم اسی زندگی کے شب و روز میں چل رہے ہیں, ہم اسی زندگی کے شب و روز میں چل رہے ہیں, اسی زندگی کے شب و روز میں چل رہے ہیں. اور چلتے چلتے آخر کار ہم ختم ہو جائیں گے, پر ہم ختم نہیں ہوں گے, ہم اپنے پیچھے کچھ چھوڑ کے جائیں گے. عادات کا ترکہ, مزاجوں کا ترکہ, ورثہ, اور جو ہمارے ساتھ برکت تھی اس کا ورثہ, یا ہمارے ساتھ خدا نہ خواستہ کوئی لعنت یا نحوست تھی اس کا ورثہ ہم کچھ چھوڑ کے جائیں گے. یہ نہ سمجھیں کہ ہم تنہا جائیں گے, جائیں گے تو تنہا, ورثہ بھی چھوڑ کے جائیں گے, پر کوئی ورثہ ایسا چھوڑ کے جائیں ہماری نسلوں کے کام آئے, ساری عمر نسلیں روتی نہ رہیں. اور اگر ہو چکا ہے استغفار کے, توبہ کے, جن کے حقوق ہمارے ذمے ہیں ان کو دینے کے دروازے ابھی کھلے ہیں. खुले हैं, खुले हैं, खुले हैं, मामला बराबर सराबर हो जाए। हमारे जिंदगी का पल पल हमारे साथ कुछ हो रहा है। साइंस कहती है हमारे सेल्स टूट रहे हैं और फिर बन रहे हैं, हमारे आरबीसी टूट रहे हैं सुर्ख जर्रात खून के जो हमारी जिंदगी का साथी हैं, प्लेटलेट्स टूट रहे हैं पर फिर बन रहे हैं। ये एक अंदर उखाड़ पिछाड़ है, मेटाबॉलिज्म कहते हैं इसको हमारी मेडिकल की दुनिया में। ये हो रहा, ये होता रहेगा। इसी तरह हमारे बाहर भी कोई निजाम है, वो भी टूट रहा और बन रहा, उसका असर भी हमारी जिंदगी में पड़ रहा। मसलन प्लेटलेट्स ज्यादा टूटे, जैसे डेंगू बुखार में होते हैं, ज्यादा टूटे और बने ना तो फौरन कहते हैं खून की कमी हो गई है। सुर्ख जर्रात ज्यादा टूटे और बने ना तो फौरन कहते हैं खून की कमी हो गई है। और बाल गिरते हैं, गिरना लाजिम है, और बहुत ही गिरते जाए फिर उगे ना, फिर कहते हैं कि जिस्म बालों से कम और सर और जिस्म गज्जा हो रहा है। इस तरह का बाहर का निजाम है, हमारे हमें नजरें मुतासर करती हैं, हमें लोगों की सोचें मुतासर करती हैं। मैंने बड़ों से बात सुनी थी, फिर अपने ऊपर आजमाई। फरमाते थे जितना बड़ा मजमा हो और बात करने वाले को जितना बड़ा मजमा देख रहा है, हर नजर इसको चाट रही है। चाटना समझते, यानी हर नजर इसको खा रही है, हर नजर। और जितनी नजरें ज्यादा हो और जितना बड़ा मजमा ज्यादा हो, हर नजर इसको मुतासिर कर रही है। क्या नजर से बंदे को असर होता है? नहीं होता। अच्छी नजर लगती है तो बुरी भी लगती है, बुरी लगती है तो अच्छी भी लगती है। अल्लाह करे तुझे मुझे आपको मुझे अच्छी नजर लग जाए, अल्लाह बुरी नजर से बचाए, चाहे वो हसद की हो या तमा की हो या लालच की हो या शहवत की हो, कोई भी नजर हो, रब तुझे और मुझे, आपको और मुझे बुरी नजर से बचाए। ये सुना था। अब चंद लोग मेरे सामने बैठते हैं, जब टूटी फूटी बात करने की तरतीब बन जाती है तो फिर मुझे पता होता है कि जुमेरात के दर्स के बाद मेरे जिस्म के साथ क्या होता है। मुझे पता है रात सारी रात जिस्म के साथ क्या होता है। और अक्सर मैं सफर में होता हूँ, दर्स होते हैं, इस शहर में दर्स, अगले शहर में दर्स, या उस जगह दर्स 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 मुसलसल होते हैं, उसका असर पड़ता है। क्यों? नजरें देखती हैं, नजरें मुतासर करती हैं। जिस औरत को मेरी तरफ देखते रहिएगा, जिस औरत को नजरें जितना ज्यादा मुतासर करेंगी उतना ज्यादा मसाइल और मुश्किलात में वह मुब्तला होगी। राह चलते हुए अगर हिजाब निकाब नहीं है, उसको नजरें मुतासर करेंगी और जरूर करती हैं। इंसान को अल्लाह ने नजर में नजर दी है बुनियादी तौर पे जन्नत वाली, मिजाज दी है जन्नत वाला, जायके दी है जन्नत वाले, तबीयत दी है जन्नत वाली, बड़ा घर हो, बड़ी सवारियां हो, खाने दस्तरखान लंबे चौड़े चार दो लुक में खाऊं, ऐसे है, सवारियां हो, खादिम हो, हटो बचो हो, होशियार चौबदार, असल में मिजाज दिया है जन्नत वाला, निकाला हमको जन्नत से, दिया फिर शाह को जन्नत का, ये हैरानी नहीं जाती। थे तो जन्नत के बासी, कुदरत का निजाम अल्लाह जल्ला शान होने अपनी तकदीर का निजाम चलाया। आदम अलैहिस्सलाम से गलती हुई पर अल्लाह ने चूंकि दुनिया में बसाना था उसका निजाम और तरतीब, तो अब वो हम जन्नती बातें भी करते हैं, जन्नती मिजाज भी लेके चलते हैं, जन्नती तबीयतें भी हैं और जन्नती हुस्न भी तलाश करते हैं। और अगर दुनिया का कोई हुस्न कहीं मिल जाए तो फिर उस पे नजरें जो चोट खाती हैं वो आप सोच नहीं सकते, जो चोट खाते। कोई पुरानी सी बात है, मैंने कई साल पहले ये बात दर्स में कही थी, मुझे याद नहीं कौन सा दर्श है, मैंने ये बात जो आज अर्ज कर रहा हूं مختصر سی ایسی باتوں ہی باتوں میں میں بات کہہ کے چلا گیا تھا. اس کے بعد مجھے بے شمار لوگوں کے خط بھی، ملاقاتیں بھی، تاثرات بھی ملے. جی آپ نے جو بات کہی تھی کہ نظریں اثر ڈالتی ہیں، واقعی ایسا ہے. جس کا جتنا کھلا لباس ہوگا، جتنا کھلا جسم ہوگا، جس کے جتنے کھلے بازو کھلے بال ہوں گے، اتنا اس کو نظریں حد درجہ متاثر کریں گے. یعنی ڈینگی کے لیے ہمارے لاہور کے چوراہوں پہ، سڑکوں پہ لکھا ہوا ہے کہ کھلے بازو والی قمیض نہ پہنے، لکھا ہوا ہے. دیکھا میں نے، دیکھا کہیں مچھر نہ کاٹ لے. نظریں بھی کاٹتی ہیں، اور نظروں کے اندر جو جذبے ہیں وہ کاٹتے ہیں. ہاں، حسد کا جذبہ ہے، حسد کی نظر کھا جاتی ہے. دشمنی کا جذبہ ہے، لالچ کا جذبہ ہے، شہوت کا جذبہ ہے. وہ بھری نظریں جب جا کے ٹکراتی ہیں، آپ سوچ نہیں سکتے، یہ کھا جاتی ہے. اور پھر انوکھے مسائل، ان کو ہم پھر میڈیکلی مسائل کہتے ہیں، سائیکالوجی نفسیات کے مسائل کہتے ہیں، پھر ان کو ہم گھریلو معاشرتی مسائل کہتے ہیں، پھر ان کو ہم طلاقوں کی شرح بڑھنے کے مسائل کہتے ہیں، پھر گھر خاندان ٹوٹنے کے نام پہ مسائل کہتے ہیں، بچوں کی اولاد کی نافرمانی اس نام سے مسائل کہتے ہیں. پھر ہم اس کو ٹائٹل جو دیتے ہیں، عنوان دیتے ہیں، کچھ اور دیتے ہیں، پر پیچھے داستان ایک ہوتی ہے، کہانی ایک ہوتی ہے. یہ نظروں کا لٹا، نظروں کا ٹوٹا اور نظروں کا ڈسا ہے. اور نظروں کے اندر جو جذبے ہوتے ہیں، یہ ان کا ڈسا ہے. شخص، ایک سوال آپ سے، اگر یہ ڈسا نہیں تھا، پھر اس کو کلام، دم، درود، تسبیح، ذکر، وظیفہ، ساری دنیا کے علاج معالجوں، حکیم، ڈاکٹروں، ماہر نفسیات سے تھک تکا کے فائدہ کیوں دیتا ہے؟ معلوم ہوا کہیں سے ڈسا ہوا تھا، ایسا وائرس تھا، روحانی وائرس تھا یہ، جو کہ ہمیں نظر نہیں آتا. کبھی وائرس نظر آتا ہے؟ صرف اس شخص کو نظر آتا ہے جس کے پاس خوردبین ہو، مائکرو سکوپ. ہاں، اور یہ سکوپ بھی کسی کے پاس ہوتا ہے چانس. یہ تسبیح خانے میں ہر چلنے والے کے پاس سکوپ ہے، سکوپ ہے. اب تھوڑا سا مائکرو چاہیے، توجہ چاہیے، سکوپ ہے. تو بغیر مائکروسکوپ کے، خوردبین کے، کسی کو جراثیم نظر نہیں آتے. جب انسان کا دل اس کی ذات سے متاثر ہوتا ہے، اور اس دل اس کی ذات سے متعلق ہوتا ہے، اور اس کا دل اس کی ذات کے ساتھ بہت زیادہ لگ جاتا ہے، پھر یہ دل جو ہے متاثر ہو کے، اور پھر اس کی دنیا انوکھی ہو جاتی ہے. ایک درویش تھے، ان کے پاس ایک بندہ آیا، ایک پیالہ لے آیا شیشے کا. کہنے لگے، حضرت کوئی پیالے پہ لکھنے، میرا بخار نہیں ٹوٹتا، بیماری نہیں جاتی، کوئی کلام لکھنے. اپنے بسم اللہ الرحمن الرحیم لکھا تو پیالہ ٹوٹ گیا. اوہو، لکھتے ہی پیالہ ٹوٹ گیا. تو انہوں نے اور پیالہ دیا، اس کو ہی لکھا تو پیالہ ٹوٹ گیا. پھر تیسرا پیالہ لکھا، ٹوٹ گیا. پھر چوتھا پیالہ لکھا، ٹوٹ گیا. کہنے لگے، بھائی یہی بسم اللہ الرحمن الرحیم جا کے تو کسی اور سے لکھوا لے، کیونکہ اس میں ذات ہے. جب بسم اللہ الرحمن، بسم اللہ تو لکھ لیتا ہوں جب اللہ آتی ہے اور اللہ پہ میری نظر جاتی ہے، وہ اتر ایسے چکا ہے دل میں، وہ نظر ایسی ہوتی ہے کہ وہ پیالے کو ٹوٹ ٹوٹے کر دیتی ہے. دل میں اتر ہی ایسا ہے، اس کی ذات کو اللہ اور رحمان اور رحیم ہے نا، باقی بچتا بسم اللہ کے ساتھ اللہ ہے اور رحمان ہے اور رحیم ہے، وہ ایسا ہے کہ دل میں ایسے اترا، بس اس کو میں یوں دیکھتا ہوں اور پیالہ ٹوٹ جاتا ہے. یعنی دیکھنے سے چکی کے پار تو ٹوٹ جاتے. میں نے کئی دفعہ سنایا کہ دو نظر مارنے والے تھے، نظر لگانے والے، تو پن چکی چل رہی تھی پہاڑی علاقوں میں. ایک نے دوسرے سے کہا کہ ہاں جی پتھر توڑیں، اس نے کہا بھی توڑتا ہوں. اس نے کہا ایسے دیکھا، اس نے کہا نہیں ٹوٹا، ہٹ ہٹ تم ایسے دیکھا، تھا 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 ایک دم پتھر دو ٹوٹے ہو گئے. چل ہمیں کچھ چیزیں متاثر کر رہی ہیں. بیماریاں ایسے نہیں بڑھ رہی ہیں. بیماریاں ایسے نہیں بڑھ رہی ہیں. تکلیفیں ایسے نہیں بڑھ رہی ہیں. معاشرے میں سلکتے مسائل ایسے نہیں بڑھ رہے. یہ سارا قصور جو ہے نا وہ کوئی دوسروں کا نہیں ہے, کوئی بہت سارا ہمارا بھی ہے. ایک اون راما اوکھی اصل کو سانو مرن کا شوق بھی سی. ایک شاید لوگ بھی دشمن سن. کچھ اور کہانی بھی ہے, کچھ سلسلہ اور بھی ہے. معاشرے میں پھیلی مشکلات, مسائل, دکھ, طلاقیں, بیماریاں, بے اولادیاں, اینکوں کی بڑھتی ہوئی کثرت, مختلف انداز کے مسائل اور مشکلات, اس کے پیچھے کوئی وجہ ہے؟ دور صحابہ اہل بیت میں کتنی بیماریاں تھیں, دور صحابہ اہل بیت میں کتنے فیصد عوارضات تھے, تھیں بیماریاں, ہر دور میں چلیں گی, پر میں کہتا ہوں کتنے فیصد تھی, ہم سوچے بیٹھ کے. مدینے والے کی شہر مدینہ میں کتنی بیماریاں تھیں. پھر دور بڑھتا گیا, پھر فتنوں کا دور شروع ہوا بنو امیہ کے دور سے, پھر سارا نظام الٹا ہوتا گیا. جب میری آقا مدینے والے تشریف لے گئے تھے, یثرب کہتے اس لیے ہیں دکھوں کا گھر, غموں کا گھر, اور مدینے کا بخار مشہور ہے, مجھے بھی ہوا ہے ایک دفعہ, ہڈیاں کو ٹوٹ کر کے رکھ دیتا ہے. اور اس دور میں مدینے میں بیماریاں تھیں, دکھ تھے, تکلیفیں تھیں, مسائل تھے, آپس میں مشکلات تھیں, دل ٹوٹے ہوئے تھے اور جڑے ہوئے نہیں تھے, زندگیاں الجھی ہوئی تھیں. یہ اس دور کا یثرب کا مدینے, میرے آقا مدینے والے کی تشریف آوری سے پہلے کا. اس لیے اس کو دکھوں کا گھر, دکھوں کا شہر, غموں کی دنیا کہتے تھے. اور جب میری آقا کی تشریف آوری ہوئی, قدم مبارک آپ نے رنجا فرمایا اور اونٹنی بیٹھی اس جگہ پہ جا کے, اونٹنی نے ادھر دیکھا, ایک میدان تھا, کھلی جگہ تھی, بس وہاں اونٹنی جا کے بیٹھ گئی اور اس جگہ آج مسجد نبوی شریف ہے. اونٹنی وہاں جا کے بیٹھی, ایسے دیکھا اس نے, بولا میری اونٹنی کو چھوڑ دو, بس یہ اللہ کے امر کو, اللہ کے حکم کو, جیسے اوپر سے حکم ہوگا اس کے مطابق یہ چلے گی. حتیٰ کہ گھر بھی گلیوں میں ایسے جاتے جاتے ایسے دیکھا اور ایک گھر کے سامنے بیٹھ گئی, وہ حضرت ابو ایوب انصاری کا گھر تھا. اس دور کی بیماریاں, آج کے دور کی بیماریاں, یہ جو ٹیسٹ ہیں آج کے دور کے, دجالی فتنوں میں سے ایک فتنہ ہے. بیماریاں بڑھ گئیں. جب تک ٹیسٹ نہیں ہوتا بندہ صحت یاب ہوتا ہے, سب کا سانس ہوتا ہے. میرے پاس کئی لوگ آئے کہ جی ہمارے دوست کی لیبارٹری تھی, یہاں فلاں ہمارا بندہ فلاں بڑی لیبارٹری میں تھا, اس نے کہا میں تیرے مفت ٹیسٹ کرا دیتا ہوں. اوئے ہوئے, بس مفت ٹیسٹ کے بعد جو زندگی, پھر جو بیماریاں اور تکلیفیں اور مسائل اور مشتق. اللہ والوں سے ایک بات سنی تھی, لا علمی بھی بہت بڑی نعمت ہے. لا علمی یہ نعمت ہے کہ میری موت کب آئے گی, علم نہیں. کل کیا ہوگا, علم نہیں. کس جگہ موت آئے گی, علم نہیں. میں کن بیماریوں کن حالات سے نکلوں گا, علم نہیں. آج مجھے فون آیا, اس نے کہ جی وہ فلاں صاحب فوت ہو گئے, آج 2:30 بجے جنازہ ہے. اللہ اکبر, عجیب انسان تھے. اور ایسے ان کے پاس الفاظ تھے اور ایسی زبان تھی, ایک دفعہ کلمہ پڑھ کے ان کو دے دیں, لا الہ الا اللہ محمد رسول اللہ, ساری امت کو اور ان کو. کمال الفاظ تھے. ان کو متاثر کرنے کا میں آپ کو ایک واقعہ سناتا ہوں جو انہوں نے مجھے سنایا. میں نے سفر کر رہا تھا, ساری رات سفر کیا, تو وہ سوتے تھے تو میں ان کو ہلا دیتا تھا. میں کہتا تھا کوئی اور بات سنوائے, پھر سنواتے تھے. کہنے لگے ایک بڑے خاندان کی عورت میرے پاس آئی, ان کی دکان تھی मन हारी की, मिन यारी नहीं, मन मई जाके मन हार जाती है वहां, कॉस्मेटिक कॉस यही लफ्ज है गालिबन मन। तो उनकी दुकान मनहारी की थी, तो कहने लगे माई आई, कहने लगी इस तरह की लैस है, मैंने रात फलां फिल्म देखी है, उसमें फलां अदाकारा ने वो लैस पहनी हुई है, मैंने वो लैस लेनी है। उनका नाम था लाला उबैद, कि लाला उबैद में मशहूर लाला उबैद था, लाला उबैद मैंने वो लैस लेनी है। हाँ मिल जाएगी, लाला उबैद ने कहा। आपने कहा देखी है? उसने कहा वहां जो है वो प्रिंस सिनेमा में मैंने फला जगह ये फिल्म देखी है, उसमें वो उसने लैस पहनी। उन्हें कहा हाँ मिल जाएगी, मंगवानी पड़ेगी बड़े शहर से वहां से। उसने कोई बात नहीं, आने जाने का किराया उसने कहा दूंगी, लैस चाहिए और फलां दिन शादी है, मैंने उस शादी में जोड़े पे लगा के पहननी है। मन तो मई हार गई बेचारी। उसने कहा ठीक है, उसने कहा मैंने सारे पैसे ले लिए, मैं उस सिनेमा पे गया, बाहर पोस्टर लगा हुआ था, बड़े कद आदम लिखे हुए थे, चूने से लिखे हुए थे, मई बनी हुई होती थी यार। उस पोस्टर में मैंने लैस देखी, था तो फनकार बंदा, सब्जेक्टेड आदमी था। उसने कहा हाँ ये लैस है। कहने लगे मैंने पीटीसीएल होता था, फोन किया आपने डीलर को जहां से माल लेता था, इस अंदाज की इस लैस की सहन का हाँ है। उसने कहा इतने गज भेज दो, यूं कर दो। उसने बस पे रखवा दी, दो तीन दिनों में मुझ पे लैस मिल गई। मैंने जाके उनको लैस दी, कहने लगा हाँ बिल्कुल लाला बैद यही लैस है, बिल्कुल यही लैस है, और कोई पैसे देने हैं? मैंने कहा शुक्राना दे दो, आपको लैस दी। कहने का उस दौर में माई मुझे 131 रुपए दे गई थी, जबकि जबकि 5 आने गज लैस थी। कितने आने गज? 5 आने गज। आज बंदा फौत हुआ है, इस वक्त कब्र में चला गया है, कि उसकी कहानी सुना रहा हूं। उसका 2:30 बजे जनाजा था। अक्स मुतासिर करते हैं, और 131 रुपए दे गई थी माई। क्यों? कि मुतासिर हुई उस लैस से, वो जो लगी ऊपर दुपट्टे के लगी होगी, पता नहीं सूट पे लगी होगी, कहां लगी होगी, और कहा के उन्हें कहा जितना आप दे जाए बाजी। कहने लगे उसने मुझे और नोट दिए, उन्हें कहा ये लाला बैद तेरा इनाम है। लाला बैद कहता था मैं हकीम साहब आप नामुमकिनात के वजीफे बताते हैं, मैं नामुमकिन को मुमकिन कर दिखाता था। मैंने कहा लाला किस सन की बात है? कहने लगा 1960 की बात है, 1962 की बात है, ये उस दौर की बात है, मैंने ये काम किए हैं। हमारी जिंदगी में हर चीज हमें मुतासर कर रही है, और वायरस मौजूद हैं, याद रखिएगा, हमारी नजरों में भी, हमारी सोचों में भी वायरस मौजूद हैं, ये बैक्टीरिया मौजूद हैं, हमें लगे हुए हैं और हमारा पीछा कर रहे हैं। मास्क पहन लेना, ख्याल करना, हाथों को हर वक्त धोते रहना साबुन से, रूहानी साबुन से, और मास्क पहन लेना कोई रूहानी, और ख्याल करना अपनी जालियां रूहानी घरों को लगा लेना, वरना कोई ऐसा दुश्मन डेंगी आएगा तेरे सारे के सारे निजाम को बर्बाद कर जाएगा। ये तस्बीह खाना असल में ये बता रहा, तस्बीह खाना असल में ये पैगाम दे रहा कि हम मुतासिर होते हैं, होते हैं तो हमारे मसाइल हैं। अच्छा खासा बंदा जा रहा, आप खुद सोचें, जिस शरीयत ने मुर्दे को सलाम का हुक्म दिया है, साथ ये नहीं कहा कि कब्रिस्तान में तेरा माँ बाप सो रहा है या नहीं सो रहा, वो शरीयत कहती है जब कब्रिस्तान से गुजर तो कहे अस्सलाम वालेकुम या अहलुल कुबूर, या फिर अल्लाहु लना वलकुम व अंतुम सलफना व नहनु बिल असर, सलाम कर दे, चलो ये दुआ नहीं आती, एक दफा कलमा पढ़ के गिफ्ट दे दे, सलाम कर ले। वो शरीयत जो मुर्दे को सलाम कभी इतनी ताकीद करती है, और वो मुसलमान अपनी जान पहचान को तो सलाम करे, बाकियों को सलाम भूल जाए, जो शरीयत मुर्दे के बारे में इतनी ताकीद करती है। हमें अपनी हिफाजत और तहफ्फुज़ के लिए सोचना होगा, वरना वरना तलाकों के मसाइल बढ़ते जाएंगे। घरेलू जिंदगी उलझती जाएंगी, फिर मसहरियां होंगी। 5-5 लाख रुपए का बेड लिया मैंने, ये मुझे उन्होंने बताया कि ये बेड जो है ना 5,00,000 रुपए का है, बेडरूम है और बेडरूम में कैबिनेट एसी लगा हुआ है और बेडरूम की छत बेहतरीन बनी हुई है और बेडरूम में दुनिया की अजीबो गरीब नौमते और तोहफे रखे हुए हैं। पर उसने क्या किया, बेडरूम के साथ बेड के साथ बेडरूम में एक छोटा सा पुराना सा खेस बिछा के और इधर उधर 2 तकिये रख के छोटा तकिये रखा, कह लगे मैं यहाँ सोता हूँ। क्यों? उसने इस बेड पे मुझे सुकून नहीं आता, बहुत बड़ा बेड है, इसको रोजाना मेरी फिलपाइनी एक खातमा है वो इसको सफाई करती है और साफ रखती है, लग्जरी बात है, तरह तरह के टॉवल हैं, बेहतरीन किस्म के उसमें खुशबुएं पड़ी हुई हैं और वाश पता नहीं क्या बलाएं चीजें पड़ी हैं, पर मुझे कोई सुकून नहीं आता, मैं यहाँ सोता हूँ। कोई ऐसा अंदाज है कि मुझे इस कब्र की जगह पे पुराना खेस और पुराना बिछौना, मुझे यहाँ सुकून आ जाए, कोई ऐसा मुमकिन है आपके पास? क्यों? और माल की सूरत क्या है? उबराए में मेरा हिस्सा है, उबराए होटल पूरे वर्ल्ड में चेन है उबराए की, उसे मेरा हिस्सा है। लाखों करोड़ों करोड़ों डॉलर उससे भी ज्यादा का मालिक, उबराई मेरा हिस्सा है, पर यह बताएं कि यहां मुझे चैन मिल सकता है? किसी वायरस ने उसे मुतासिर किया है, उसे किसी बैक्टीरिया ने उसकी तबीयत को खराब किया है, हमारी नजरें हमें खा जाती हैं, हमारे जज्बे हमें खा जाते हैं, हमारी सोचें हमें मुतासिर कर रही हैं। और हम मुतासिर हो रहे हैं। अब समझ आती है, ये कदम कदम पे मेरे मदीने वाले कायनात के सबसे बड़े खैर ख्वाह, कायनात के सबसे बड़े मोहसिन, मेरी अम्मा से मेरे अब्बे से ज्यादा, मेरे किसी मोहसिन दोस्त से ज्यादा, मदीने वाले सबसे बड़े कायनात के मोहसिन ने अब समझ आती है, कदम कदम पे दुआएं और बोल और अल्फाज और राहें क्यों दी हैं, कदम कदम पे लुटेरे खड़े हुए हैं, कदम कदम पे लुटेरे खड़े हैं, हमें पता नहीं कोई कैसे उचक ले, पता नहीं। हम गाड़ी में आके बैठे और अपनी मंजिल की तरफ जा रहे थे, कराची का एक बहुत बड़ा मेहमान था, उसके पास सिगार था, नहीं वो जो सिगार तो होता है तो क्या था ना, सिगार था, हाँ जो सिगरेट की तरह होते हैं सिगार कहते हैं, वो था उसके पास। हम जो है एक चार, उसमें 4,000 दुकानें हैं ग्रैंड मार्केट, और 450-450 साल पुरानी है वो मार्केट, बड़ी मोटी मोटी शाही किले जितनी दीवारें हैं उसकी, मेहराबें आर्चे वो सारी। हम वहां साथ थे, मैं उसके साथ था, उसने ऐसे खोला और एक बंदा सामने बैठा था, उसने देखा ऐसे, ब्रांड था सिगार का बहुत महंगा, कई हजार रुपए का एक सिगार था, कई हजार रुपए का। उसने एक बंदा देखा आया, उसने कहा ऐसे, उसने ऐसे ऐसे कर दिया, एक लिया, दूसरा आया, एक पल में सारी डब्बी उसकी खत्म हो गई, डब्बी को ऐसे फेंक कर कहने लगा चलो आप भी पी लो, पर यह है कि डब्बी यहां खोलनी नहीं थी। नजरे, और बड़े खुश हुए क्योंकि पूरी दुनिया में स्मोकिंग करने वाले मुल्कों में तुर्की उन्हीं मुल्कों की लिस्ट में आता है जहां सबसे ज्यादा स्मोकिंग होती है, धुआं छोड़ा जाता है मुंह से। उसने ऐसे एक पल में, पर उसके लंग्स मुझे अभी तक याद है, उसने ऐसे रखा, सखी आदमी था, ऐसे रखा था, सखी आदमी ऐसे रखा, उसने ऐसे, उस एक ने लिया, दूसरे ने लिया, तीसरा उसने लिया, तीसरा चौथा उसने लिया, कुछ लोग बैठे थे मुझे अभी याद है, शतरंज खेल रहे थे, एकदम उठे शतरंज खेलते हुए सब ले गए, उसकी सारी डब्बी खाली हो गई, पता नहीं कितने हजार रुपए की एक डिबिया थी। कहने लगे चलो कोई ले ले, पर यहाँ खोलना नहीं था। कुछ जगह ऐसी होती हैं जहां अपने आप को छुपाना पड़ता है, कुछ जगह ऐसी होती हैं जहां हुस्न भी छुपाना पड़ता है, हिजाब भी छुपाना पड़ता है, नकाब भी छुपाना पड़ता है, पहरावा भी छुपाना पड़ता है, और कुछ जगह ऐसी होती हैं जहां खुले बाजू की शर्ट नहीं पहननी पड़ती, टैंकी बहुत होते हैं। कुछ जगह ऐसी होती और पता नहीं चलता वो डस जाते हैं, और पता नहीं चलता अपनी अपने अपने जहर की सुरंज तेरे जिस्म के अंदर वायरस और बैक्टीरिया की शक्ल में डाल जाते हैं, और तेरे जिस्म के अंदर एक हलचल मचती है, और वह जिस्म में हलचल नहीं मचती, पूरे मुआशरे में हलचल मच जाती है, और मुआशरे में बदअमनी, मुआशरे में बदअमनी। हारिस बिन कुलदा सकफी, आका मदीने वाले के दौर में एक हकीम आया, बनो सकीफ से था, ये ताइफ वाले बनो सकीफ थे, ये मोहम्मद बिन कासिम बनो सकीफ था, ये हज्जाज बिन यूसुफ बनो सकीफ था, अब भी बनो सकीफ है, कबीला है। हारिस बिन कुलदा सकफी आका की मदीना में आके उसने हिकमत की दुकान खोल ली। कितने दिन हो गए तो मरीज ही ना आया, उसकी रोटी रोजी बेचारी, कितने दिन हो गए मरीज ही ना आया। मैं यहां न्यानी साहब के कब्रिस्तान में जुमे के दिन गया तो एक साहब के पास गए, तो आके मैं उनके पास ऐसे खड़ा था, अच्छा हाकिम साहब क्या हाल है, आपसे मुलाकात हो गई, बैठे बैठे मैं चाय बनाता हूँ, ये करता हूँ, तो अचानक एक बंदा आया, उसने कहा जी वो अम्मी फौत हो गई, माशाल्लाह, अच्छा 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 माशाल्लाह 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 माशाल्लाह, तो फिर अम्मी की ना कब्र के ना, कोई मसला नहीं कोई मसला नहीं, माशाल्लाह माशाल्लाह, अच्छा फिर मैंने उसके लहजे में देखा कि अम्मी के फौत होने पर ये खुश हो गया, हाँ माशाल्लाह माशाल्लाह, कोई मसला नहीं। थोड़ी देर मुझे भूल गया वो हकीम साहब जो खड़े थे, जो चाय पानी था, हकीम साहब का क्यों, उसका कहा गया, उसकी रोटी रोजी आ गई, वो मौतों को पसंद करता है, वो आने वाले जनाजों को देख के खुश होता है, वो उठने वाली अहू और फहावों से मुतासर नहीं होता, क्यों, वो कहते हैं मेरी मेरा शोभा कमर है और दफन है, ये कोरकन सुबह से लेकर शाम तक कहता रहा मौला आज कोई भी नहीं आया, आज कोई भी नहीं आया, और फिर आखिरकार ढलती जुमे का दिन था और ढलती असर थी, कल लगा मौला मुझे अभी चाहिए एक मैयत चाहिए, मुझे भी चाहिए एक मैयत चाहिए, ढलती जालिम तुझे पता नहीं जुमे के दिन तो, जुमे के दिन तो बड़े फैसले हो जाते हैं असर के बाद, ढलती में कहने का मौला चाहिए मुझे भी, बस जवान बेटा था यूं गिरा और यूं तड़प गया, कहने का अल्लाह कहने का ले ले ये, और फिर वही बाप था जो बेटे की कब्र खोद रहा था। मैं क्या बात कर रहा था, हकीम आया हारिस बिन कुलदा सकफी और कहने लगा कि आखिर आका की बारगाह में पहुंच कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि मैं आया हूं, मैं मरीजी को ही आया। आका ने फरमाया मफहूम है, ये सारे उस वक्त खाते हैं जिस वक्त इनको बहुत सख्त भूख लगती है, और अभी भूख बाकी होती है ये उस वक्त छोड़ देते हैं, ये बीमार कैसे हो सकते हैं। और फिर मुहद्दिसीन ने मुफस्सिरीन ने इसके आगे जो बातें लिखी हैं वो अजीब लिखी हैं कि हारिस बिन कुलदा सकफी उसके पास मरीज आए क्यों नहीं थे, उसके पास मरीज इसलिए नहीं आए थे कि वो लोग अनछने आटे की रोटी खाते थे, और वो लोग जौ का इस्तेमाल ज्यादा करते थे, और वो लोग पानी ज्यादा पीते थे। मुझे एक बहुत बड़ी हस्ती आई मेरे पास, मुझसे कहने लगा मैंने एक गैर मुल्क की साइंसदान से पूछा कालेमन सिडनी में, कहा उसने कहा पानी पिया करें, मैंने कहा नहीं, उसने कहा पानी ना पिया करें, मैंने कहा पानी के बारे में तो है कि तीन हिस्से जिस्म के, एक हवा के लिए, एक गिजा के लिए, एक पानी के लिए, कहने लगे वह उस वक्त है जब हवा के लिए और पानी के लिए जगह छोड़ी जाए। जब हवा के लिए और पानी के लिए जगह छोड़ी जाए, ये हुक्म उस वक्त है जब किसी भी चीज के लिए जगह ना छोड़ी जाए, तो उस वक्त पानी ना पियो। खाने के फौरन बाद की बात कर रहे थे। हकीम आया, उसके पास कुछ नहीं है। हमारा माशरा कहां से टूटा, गमों के बादल कहां से आए, हमारा हर खत सुलगत हुआ, मेरी हर मुलाकात उलझती हुई, मुझे यकीन जानिए इन मुलाकातों ने, इस जहनी टेंशन ने खुद मुतासर किया। मैं भी इंसान हूं, मुतासर होता हूं, मैं खुद बीमार हो जाता हूं। ये जहनी टेंशन है लोगों की। हर बंदा आया कहते जी आप बात सुन लेते हैं, मेरा दिल हल्का हो जाता है। मेरे दिल का क्या बनता होगा, तेरा तो हल्का हो गया, तेरा तो हो गया हल्का, तो मेरा क्या बनेगा। मैं भी मुतासर होने वाला आर्म, मैं 70% गोश्त पोस्ट से बना हुआ हूं और 30% हड्डियां हैं। जो लिक्विड चीज है ये तो मुतासर होती है। पानी को यहां रख दो गर्म हो जाएगा, फ्रिज में रख दो ठंडा होगा, बर्फ बन जाएगा, जम जाएगा। हमारा माशरा कहां से टूटा, वायरस कहां से आया, अब समझ आती है ये कदम कदम पे मसनून अमाल क्यों है। मेरी तरफ देखते रहिए, नहीं देखेंगे तो ऊंग जाएंगे। ये कदम कदम पे मसनून अमाल क्यों है, ये घर से निकलने की दुआ है, ये खाना खाने की दुआ है, ये खाना खाने के बाद की दुआ है, ये छोटे छोटे बोल हैं। खाने के बाद की दुआ अल्हम्दुलिल्लाह, ये भी दुआ है, मुकम्मल दुआ है। अल्हम्दुलिल्लाहिल्लज़ी अतअमना वसकाना वजअलना मिनल मुस्लिमीन, ये भी मुकम्मल दुआ है। अल्लाहुम्मा आतमना आतमनी वस्के मन सकानी, ये भी दुआ है, लेकिन अल्हम्दुलिल्लाह मुकम्मल दुआ है। अगर किसी को दुआ नहीं आती, अल्हम्दुलिल्लाह पढ़ रहा तो उसने मुकम्मल दुआ पढ़ ली। क्यों, बैतुल खला जाने से पहले दुआ पढ़, कहीं अंदर छुपे हुए वायरस जिन और जिन्नियों की शक्ल में तुझे दस ना चाहे, तुझे मुतासर न कर जाए। बैतुल खला से मैं जा रहा, मजबूर है तो अपना सतर खोलेगा, नंगा हुए बगैर कोई गुजारा नहीं, लेकिन वहां जहां तो अपने आप को छुपाता है, उन आंखों से नहीं छुपा सकता जिन आंखों को तू नहीं देख रहा। जिन आंखों को तू देख रहा उनसे तो छुपा लिया, चार दीवारी में, किसी झाड़ी में, किसी ओले और ओट में, किसी मजबूत टॉयलेट के दरवाजे में, पर उन 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 आंखों से अपने आप को नहीं छुपा सका जो आंखें तुझे देख रही हैं। और गैब के देखने वाले ने ये तस्दीक की है, और गैब के देखने वाले अल्लाह ने जिनको अपने गैबी उलूम अता फरमाए, अल्लाह ने जिनको गैबी उलूम और गैबी आंखें अता फरमाई, अल्लाह ने जिनकी आंखें खुली रखी, और वो जो पीछे से भी देख लेते हैं थे कौन, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, और जो आंखें से भी देख लेते थे, जिनको अल्लाह ने अपनी कायनात का निजाम अता फरमाया, उन्होंने फरमाया है कि ख्याल करना तेरा टाइलों से सजा हुआ टॉयलेट हो या बहुत बड़ा लग्जरी 20-30-40 लाख रुपए उस पर लगा हुआ हो या एक गंदी नाली वाला हो, पर कहानी हर जगह एक है, दास्तान हर जगह एक है, मसला हर जगह एक है। वो ये है, कुछ गंदी आंखें हैं जो तुझे देख रही हैं, जो तुझे दस रही हैं, और कुछ गंदी आंखें हैं जो तेरी शर्मगाहों को भी और तुझे भी और तेरे अंदर के निजाम को भी मुतासर कर रही हैं। कुछ गंदी मकरूह आंखें हैं, वो तुझे मुतासर कर रही हैं। गैब की खबरें देने वाले मेरे हबीब ने, गैब की खबरें देने वाले मेरे मदीने वाले कमली वाले ने ये बात फरमाई है। हमें कदम कदम में जो हिफाजत का निजाम दिया गया, हमें कदम कदम में जो हिफाजत की तरतीब दी गई, वो हमारे लिए खैर ही खैर है, हमारे लिए खैर ही खैर है, हमारी नस्लों के लिए बरकत ही बरकत है, हमारी नस्लों के लिए आफियत ही आफियत है। ये कदम कदम पे जो हमें दिया गया है, हमें समझ नहीं आती क्यों दिया गया। अब समझ आती है इसलिए दिया गया, हमारा पल पल ताके सुकून से गुजरे, हमारा पल पल आफियत से गुजरे, पल पल आफियत से गुजरे। हमारी मेरे मदीने वाले की पता चाहत क्या थी, अस्पताल ना बने। मेरे आका की चाहत क्या थी, हकीम ना बैठे, मेडिकल स्टोर ना खुले। मेरे आका की चाहत क्या थी, हर मोड़ पे नफ्सिया की डॉक्टर न हो। मेरे आका की चाहत क्या थी, बड़ी बड़ी 20-20 मंजिला अस्पताल न बने। मेरे आका की चाहत क्या थी, बेऔलाद न हो, सबकी झोलियां भरी हो। मेरे आका की चाहत क्या थी, जिंदगी में सुख और सुकून हो। और मेरे आका की चाहत क्या थी, वो नगरे हो जो आपस में टकराए तो जब टकराने से नफरत के जज्बात न हो, मोहब्बत के जज्बात हो। मेरे आका की चाहत क्या थी, वो ये थी मुआशरे में अमन सुकून आए। मेरे आका की चाहत क्या थी, दुख तकलीफ खत्म हो, सुकून जिंदगी का चैन और इस्लाम के नाम पे सलामती आम हो। और मेरे आका की चाहत क्या थी, मेरे आका की चाहत गुर्बत को खत्म करना, मेरे आका की चाहत फक्र को खत्म करना, मेरे आका की चाहत अमीर और गरीब को बराबर करना, मेरे आका की चाहत दिलों के तोड़ और नफरतों को खत्म करके दिलों को मोहब्बत में लाना, ये मेरे आका की चाहत थी। मेरे आका तो आए भी इसीलिए थे कि उस पल के उस वक्त के मुआशरे में जो कि अरब का मुआशरा था, उसमें सारे खोट थे, उसमें सारे रोग थे, उसमें सारी बुराइयां थी, उसमें सारी कबाहतें थी, उसमें सारी जिल्लतें थी, उसमें सारी इल्लतें थी, ये सारी चीजें उस मुआशरे में मौजूद थी। मेरे आका तो तशरीफ लाए थे इन सारी चीजों के रोग और खोट को खत्म करने के लिए। अम्मा की हाथ की पकी हुई रोटी की तासीर और होती है। हमें तो यहां तक के रोटी का तासर, उस दिन मेरे पास मुलाकात के लिए आए कुछ, एक फैमिली आई, उनके हाथ में दो मिट्टी की हांडियां थी, एक मिट्टी की परात थी, थाल था मिट्टी का, तो उन्होंने रखी, मुलाकात थी, तो वो रख के कहने लगे जी हम शॉपिंग करके कुछ खरीदना था, तो वो लेके जा रहे, तो आपकी मुलाकात थी, फौरन भागे के आपका टाइम था। अच्छा, बातें करते करते ना मुझसे कहने लगे एक ऐसे शक का इजहार किया, मैं उनकी बात को पी गया। थोड़ी देर के बाद मैंने कहा मालूम होता है अपने हांडी है, इसमें साफ पकाएंगे, गंदला पकाएंगे, ये सरसों का सा, कहने हाँ इसमें बड़ा लजीज होता है। मैंने कहा पतीले में पका ले, किसी देगची में पका ले, कहने नहीं जो इसमें मजा होता है। और मैंने कहा अगर गंदलों का साग हो, पालक का साग हो, सरसों का साग हो और नीचे आग हो लकड़ी की या गोहे की यानी उपलों की, कहने लगे उसका तो तासीर ही और होती। और मैंने कहा अगर डोई हो लकड़ी की, कहने लगे उसका मजा ही और होता है। मैंने कहा अगर हो तड़का हो देसी घी का, कहने लगे उस तो और चीज हो। और अगर मैं लहसुन देसी हो और उसका तड़का दिया हुआ हो और गाय का घी हो और गाय भी रोहेली हो जिसने जड़ी बूटियां खाई हो, करे उसकी कैफियत ही और होती है। छुपाए अपने मुंह का लुआब मैं भी आती सारा मजा इकट्ठा कर दिया। मैंने कहा देख जी कमाल है। मैंने कहा अल्लाह करे आपकी देखियां टूट जाए। हाँ हकीम साहब आप तो दुआएं देखे भेजते हैं। मैंने कहा अल्लाह करे आपकी देखियां टूट जाए, प्राण भी टूट जाए, जाओ। कहे ना आप दुआ ले फिर आप जाएंगे, ये नहीं आपकी टूट क्यों जाए। फिर मैंने कहा इस मिट्टी की देखची के साथ जितनी मैंने दास्तान बताई आपको, लहसुन के नाम पे और मिट्टी की और चूल्हे के नाम पे और सारा, उसमें तो मजा आता जा रहा और आपको मेरी बात समझ आ रही है सारी। क्यों ये मजे चखे हैं, ये देखे मजे हैं, कुछ अनदेखे मजे हैं जो हर किसी पे नहीं खुलते। अगर अल्लाह ने मुझ पे खोले हैं और मैंने मदीने वाले के दर से लिया है, मेरे अपने नहीं, तो फिर आप उसको उसके अंदर आपको शक नजर आ रहा, ये कैसे होगा, ये कैसे होता है, उसके अंदर शक क्यों नजर आ रहा, उसके अंदर में यकीन क्यों है, यकीन होना चाहिए, यकीन होना चाहिए। मुझे उस दिन मैं गया वहां कश्मीर में, तो एक साहब मेरे पास मकई की रोटी लाए, कहने लगे कि ये वो रोटी है मकई की, हमने मकई अपनी जमीन है खुद बोई है, कोई खाद नहीं गोबर डाला है, और फिर इसको पंचक्की, पानी से चलने वाली पंचक्की हमारी यहां है, उनसे पिसवाया, और वो भी वो पंचक्की जिसमें पत्थर है, लोहा नहीं है, पत्थर की पिसी हुई पंचक्की, और फिर लकड़ी की रोटी और मिट्टी के तवे पे पका के मैं लाया। ठीक है, एक साहब की मैंने किसी शहर में एक दो दफा गया, तो वो खाना है, वो उनका खाना जो है, तो मैं अपने एक दफा दोस्तों को लेके गया उस जगह फालूदा खिलाने के लिए, तो वो उनकी तबीयत का हिस्सा है, वो खाना खिलाएंगे तो सामने अगर कोई भिंडी तूरी पड़ी होगी तो वो कहेगी ये तूरी फला जगह से आई है, इस पे सोने के वर्क ऊपर लगे हुए थे, चांदी के वर्क नीचे लगे हुए थे, अंदर मैंने 3 जमजम के बीज डाले हैं, हर चीज ऐसी अंदाज से बताएंगे कि वो भिंडी तूरी नहीं होगी, वो कायनात की कोई अनोखी चीज होगी। आप खाते भी जाएंगे वो साथ मसाला भी लगाते जाएंगे, एक मसाला वो होगा एक उनका साथ चलेगा। हड्डिया से तो असर पड़ता है, हाथ के साथ लगी रोटी और तंदूर गोबर से, जानवर के उपले गोबर उससे तंदूर गर्म हो और देसी आटे की रोटी हो, उसके अंदर तो अपनी एक तासीर होती है, पर मेरे मदीने वाले के बोलों में तासीर क्यों नहीं होती? मेरे मदीने वाले के फरमान और कुरान के अल्फाज और कुरान के बोल और कुरान की दुआएं और कुरान और हदीस की दुआओं के बारे में एक अल्लाह वाले की बात याद रखना, फरमाने लगे कुरान और हदीस की दुआओं ने कबूलियत की राहें देखी हुई हैं, मसनून दुआओं ने कबूलियत की राहें, फिर कहें मसनून दुआओं ने कबूलियत की राहें देखी हुई हैं, ये अजमूदा चीजें हैं। एक है तेरे मेरे टोटके, लग गया ना लगा ना लगा, एक वो है तीर नजर का ये असर जिसको लगा शिकार है। कुरान और हदीस के ये बोल इन्होंने कबूलियत की राहें देखी हुई हैं, पर यकीन हो दिल के अंदर और कामिल हो और मुकम्मल हो, और जिसको बदगुमानी का कोई वारिस और शक का कोई बैक्टीरिया और कोई बदबू इसका मुतासर न करे, इसके कदम न डगमगाए, इसका जिस्म, इसकी रूह, इसका दिल, हर चीज मुतवज्जह रहे, हर चीज मुतवज्जह रहे। सांसें असर करती हैं, असर के बाद आप देहातों में जाएं, मगरिब के वक्त जमीन से एक आग निकलती है, सेक निकलता है, गर्मी निकलती है, आप जाएं झाड़ियां हो हर तरफ आप महसूस करें, वो सांसें असर करती हैं, और उसी वक्त हुक्म है अपने बच्चों को मगरिब के वक्त बाहर मत निकालो, रास्तों में ना निकालो। ये वो वक्त होता है जिसमें शयातीन और जिन्नात के निकलने का वक्त होता है, और वाकई मगरब के बाद आप खास तौर पे गर्मियों के मगरब देखें, बिच्छू सांप कीड़े मकोड़े बिलों से निकलना शुरू हो जाते हैं, होते। मैं तो सहराओं में जाता हूँ, मैं तो ऐसी दुनिया में जाता हूँ जिस दुनिया के अंदर आप भी 5000 साल पुरानी जिंदगी मौजूद है, मैं तो उस जिंदगी पे जाता हूँ, और जितना सहरा डीप होता जाता है मुझे सुकून मिलता जाता है। यूं सड़क से गाड़ी उतरी सहराओं में गई, मेरे अंदर सुकून आ गया। हिरन जा रहा था, वो हिरन जा रहा, उसका बच्चा छोटा सा 7 औन जा रहा, वो छोटा सा बच्चा जा रहा और जा रहा। ये जिंदगी है, ये जिंदगी को जीने दो, अपनी गोलियों से छीननी ना करो, कि आहें और चीहें खा जाती हैं, इस जिंदगी को जीने दो। मेरी आपसे दरखास्त है इस जीवन मुआशरे के लिए मैंने आपने कुछ करना है। मेरा हर गम यही होता है, उसकी वजह है आप आके मुझे छेड़ते हैं, आप मेरी तारों को हिला जाते हैं, कोई दुख के नाम पे, कोई बीमारी के नाम पे, कोई कुजादू के नाम पे, कोई नजरबद के नाम पे, कोई टूटे हुए घर के नाम पे, कोई उलझी हुई जिंदगी के नाम पे, कोई बेलाती के नाम पे, कोई बेरोजगारी के नाम पे, कोई जीठानी और देवरानियों के हसद के नाम पे, कोई साथ से जुल्म के नाम पे, कोई बहू की बदजुबानी के नाम पे, ये तारे आके आप हिला जाते हैं, फिर वो पूरा हफ्ता और पूरी जिंदगी की वो हिलते ये तारे, फिर उनसे कुछ नगमे निकलते हैं, फिर उनसे कुछ बोल निकलते हैं टूटे फूटे, जिनको दर्स की शक्ल में मैं आपके सामने पेश करता हूं, इस अंदाज से कि किसी का शर्म भरम रह जाए, किसी का पर्दा रह जाए, किसी का हवाला ऐसे अंदाज से ना हो कि उस बंदे का पता चल जाए, क्योंकि रब ने उसका पर्दा रखा हुआ है। मैं कौन होता हूं उसका पर्दा हटाने वाला? کیوں وہ معاشرہ گرا، کیوں معاشرہ ٹوٹا، اور معاشرے میں یہ ظلم کیوں ہوا؟ چھوٹا سا گھر ہوتا، کمرے دو تین ہوتے تھے، بہت سارے خاندان اس میں فیملیاں رہتی تھیں، وہیں بچے بڑے ہو کے جوان ہو کے وہیں سے میتیں نکل جاتی تھیں اور زندگیوں کے دن رات وہیں گزر جاتے تھے، جھگڑے بھی زیادہ نہیں تھے، کوئی ایک آدھ چھوٹا موٹا ہو جانا چلو زندگی کا کوئی نہیں تھا، بیماریاں نہیں تھیں، چھوٹے موٹے داروں سے بندہ ٹھیک ہو جاتا تھا، چھوٹے موٹے داروں سے، نہ اتنے ہسپتال اور نہ اتنا نظام، نہ اتنا نظام، کچھ بھی نہیں تھا، معاشرہ پرسکون تھا، زندگی میں راحتیں تھیں، کسی نے لفظ ٹینشن کی گولیاں سنا نہیں تھا اور کسی نے لفظ خود ٹینشن ہی نہیں سنا تھا، ایسے ہیں آج گدا ریڑی والے کے پاس اور جھاڑو دینے والے کے پاس، مزدور کے پاس یہ لفظ موجود ہے جو مختلف شکلوں میں ہم استعمال کرتے ہیں، یہ بچے ٹینشن دے رہے ہیں، دیکھو حکیم صاحب اس بندے نے مجھے ٹینشن دی ہوئی ہے، یہ ٹینشن لفظ اتنا عام ہو گیا ہے، یار چھوڑو اس کھانے سے ٹینشن ہوتی ہے، ہم نہیں کھاتے، مزہ نہیں ہے، مجھے ایک بندے نے میرے بند کانوں میں یہ بول پڑے، میں کہ دیکھو میں لفظ ٹینشن کو واچ کرتا رہتا ہوں، پرکھتا رہتا ہوں کہ یہ لفظ ٹینشن ہمارے بولوں میں کیوں آیا، اس لیے کہ ٹینشن بڑھی، اور ایک بات اور بھی یاد رکھیے گا، جس چیز کو بڑھانا ہو اس کو پہلے بولوں میں لے آؤ، اس کو بولوں میں لے آؤ، اس کو اپنی میڈیا میں لے آؤ، اس کو اپنی دنیا میں عام کرو، جس چیز کو بڑھانا ہو، اور قرآن کہتا ہے تعفو وتصفحو وتغفرو، قرآن نے تین درجے بیان کیے ہیں، تعفو معاف کر دو، وتصفحو مٹی ڈال دو، وتغفرو کرے تو ہی نہ، بس ختم، برائی کے تذکرے، گندگی کے تذکرے، بیماریوں کے تذکرے، اس سے وجود میں آئیں گی بیماریاں، آگاہی نہیں ہوتی، کیا خیال ہے جب سے علم اور نالج بڑھتا گیا بیماریاں بڑھی یا کم ہوئی؟ نالج کے بڑھنے سے، مجھے ایک بندہ کہنے لگا کہ یہ تعلیم عام ہوگی تو سکون آ جائے گا، چلو میں نے کہا آج سے کچھ 70 سال پیچھے چلتے ہیں، جب 1947 تھا، اس وقت تعلیم عام تھی، 7 بابا جی بیٹھے ہوئے تھے، کہنے لگے نہیں، گاؤں میں ایک دو پڑے ہوئے ہوتے تھے، خط ہوتا تھا اسی سے پڑھواتے تھے، تار ہوتی تھی اسی سے پڑھواتے تھے، اسی سے لکھواتے تھے، میں نے کہا سکون؟ کہنے لگا بہت زیادہ، کہتے تعلیم ہوگی تو سکون، میں تعلیم کا مخالف کہاں ہوں؟ میں کہا تھا آپ نے سمجھے تعلیم کا مخالف ہوں؟ بقول ایک اللہ والے کے، اس ملک کے ان پڑھوں نے ملک کو نہیں لوٹا، لوٹا کس نے؟ کس نے کہا تعلیم عام ہوگی تو خوشحالی آئے گی؟ میں تعلیم کا مخالف کہا ہوں، میں کہتا ہوں تعلیم ہو، لیکن تعلیم کے ساتھ زندگی کا ایک تربیت کا ایسا حصہ ہو جس میں یہ نہ کہے کہ یہ نوکری مجھے ملے اور یہ کرسی ملے، پھر اس نوکری کو، اس ویکنسی کو، اس کرسی کو جتنے لاکھ دے کے لوں کیوں؟ اسے پتا ہے کہ میں نے ایک ایک نوٹ کے 15 نوٹ رکھ کے لینے ہیں، پھر وہ جیسے لوں، بڑے بڑے کرداروں کے گھروں کے اندر کی کہانیاں، اپاہج بچے، الجھی زندگیاں، نفسیاتی مسائل، ٹوٹے گھر، ٹوٹے دل، ٹوٹی زندگی جب میرے سامنے آتی ہے، اور پھر وہی آہ آہ کرتے ہیں جو واہ واہ کرنے والے تھے کہ کاش یہ زندگی، یہ رزق، یہ انداز نہ ہوتا آج ہمارے پاس، چلو کچھ نہ ہوتا پر سکون تو ہوتا، کچھ وائرس ہیں جو ہماری زندگی کے آپ دیکھیں فضاؤں میں تیر رہے ہیں، ہواؤں میں تیر رہے ہیں، ہمیں نظر نہیں آتے، ہماری زندگی کو متاثر کر رہے ہیں، اور آج یاد رکھے میں ایک چیز بتاتا ہوں، دو دن چھوٹے ہیں، ایک نفع کی چیز بتاتا ہوں، بڑے ہیں تو بھی نفع ہے، لیکن چونکہ ہم کمزور ہیں، ایک نفع کی چیز بتاتا ہوں، سردیوں کی عصر اور مغرب میں کتنا وقت لگتا ہے؟ یوں آئی ایسے ہیں، ہو جمعے کا دن مجھے ایک بندہ کہنے لگا، کوندر کی पूंद्र का बान हो, बेरी की लकड़ी हो और उससे बनी हुई चारपाई हो, कुंद्र के का बान हो, बेरी की लकड़ी की बनी हुई चारपाई हो और गुलर के दरख्त की होती है कपास रुई। गुलर का दरख्त होता है, उसका फल फटता है तो उसमें से एक रुई निकलती है, है? कौन जानते हैं, हाथ खड़ा करें इसे। सुंबल का, हाँ जजाकल्ला, सुंबल का उसकी रुई हो, उसका तकिया हो और चमड़े में बना हुआ हो और तूतों की छांव होवे और मिट्टी के प्याले का साथ होवे, वो प्याला हो और मिट्टी का घड़ा हो और कहां के फिर खाना खाएं साग से और रोटी से और जोहर के बाद खाना खा के उसके बाद सो जाए। दूसरे कहने लगे वाह जी वाह कमाल है जी। ये एक अंदाज है जो एक फितरी जिंदगी को पुकार रहा है। मैंने अर्ज किया तो क्या बात कर रहा था, जुमे का दिन हो और असर के बाद का वक्त हो और तू जहां असर पड़े वो निशिस्त हो, अगर मजबूरी कोई और जगह हो जाए तो भी कोई हर्ज नहीं, लेकिन वही निशिस्त हो। जुमे का दिन हो और सर्दियों के दिन हो और तू बैठ के वहां आयतल कुर्सी पढ़ना शुरू कर दे बगैर तैदाद के, उस वक्त जब इमाम मगरिब का कहे अल्लाहु अकबर तो फौरन सजदे में चला जा। अगर सजदे का वक्त नहीं है तो वहीं सर झुका के अल्लाह से हाथ उठाए या उठाए बगैर दुआ करना अपने मसले की शुरू कर दे। 3 जुमे 7 जुमे 9 जुमे नहीं गुजरेंगे तेरी नामुमकिन मुमकिन हो जाएगी। मुमकिन नामुमकिन मुमकिन हो जाएगा। अब इसमें एक सवाल है, इसमें एक सवाल है, वो सवाल ये है ये कैसे होता है, ये कैसे होगा और ये किस तरह होता है। मैं आपसे कहूंगा कि हमारी जो कलाम है, बोल है, वो भी हमें मुतासर करते हैं। गाली बोल तो है या नहीं है, मुतासर करती है, आग लगा देती है। और किसी की तारीफ और मीठे बोल, ये तो बोल है, आग को ठंडा कर देते हैं। कुरान हदीस मेरे मदीने वाले के बोल, मीठे बोल, ये बोल ही तो है, बोल ही तो है। पर ऐसा है कि होता है आपको सारा दिन अगर आप जिक्र कर रहे, मेरी बात ध्यान में रखिएगा, मेरी तरफ देखिएगा, काम की बात बता रहा हूं, आप सारा दिन जिक्र कर रहे, आप सारा दिन तस्बीह पढ़ रहे, आप सारा दिन अमाल कर रहे, आप सारा दिन दुरूद पाक पढ़ रहे, आप सारा दिन किसी किसी जिंदगी के निजाम में है, मसरूफ है, लेकिन दिल से आपका साथ है, तो आप समझ लीजिए आप बहुत बड़े तूफानों से, हादसों से, मुश्किलात से, मसाइल से, जिंदगी की बहुत बड़ी नागवानियों से बच रहे हैं। आप ना ये ना समझिएगा, अगर आपके ऊपर मुसीबत कोई थोड़ी सी आई है, समझ लेना कि ये तकदीर में लिखी थी, तेरी दुआ ने इसे 100 हिस्सों में थोड़ा सा कर दिया है, पता नहीं तकदीर में होती तो क्या होता। ये दुआ ने, ये सदके ने, ये जिक्र ने, ये तस्बीह ने, ये हदीये ने, ये अमाल ने तेरे लिए इसको बहुत कम कर दिया या बिल्कुल मिटा दिया, वरना ना मालूम होता तो क्या होता, होता तो क्या होता, होता तो क्या होता। हमारे पास अजीब निजाम है एक। आज मुझे अभी आया कहने जी आपके मुताबिक ख्वाब है सुनाना चाहता हूं, बड़ा उस्मान साहब का बेटा उसामा। मैंने ये सुनवाए आपके सामने सुनाया, कहने लगे मैंने ख्वाब देखा मैं तस्बीह खाने में हूं, ऐसी कुछ सीढ़ियां हैं वो जाके उसमें शाही किले में उतरती हैं, फिर आप मुझे लेके चलते हैं और एक तहखाना है, फिर उससे नीचे दूसरा तहखाना है, फिर उससे नीचे तीसरा तहखाना है, वहां ऐसे चार पहिया बिछी हुई है, कुछ लोग हैं ऐसे महसूस, अब भी सो जाते हैं, मुझे भी सुला देते हैं। फिर उन्होंने मेरे दिल को ऐसे, दांतों को, जुबान को ऐसी, यहां से कोई चीज है ऐसे तकलीफ हुई और उसके बाद हुई, और मैं महसूस कर रहा हूँ जिस चारपाई पे हूँ उसके नीचे भी और कोई तहखाना है। और फिर आप कहते हैं चलो, तो कहले मैंने वालिद साहब को ये ख्वाब सुनाया तो उन्होंने कहा कोई फैज मुंतकिल हुआ है। मैंने कहा हाँ, उन्होंने सच कहा। और मैंने कहा कि जो हमारे रिसाले में अल्लामा साहब लिखते हैं कि शाही किले में कुछ रूहानी दुनिया है, तो एक तो उसकी तस्दीक होती है और दूसरा इस बात की भी तस्दीक होती है जिस बंदे के साथ वो ख्वाब में चल रहा है वहां से भी कोई फैज मुंतकिल होता है, वहां से भी कोई फैज मुंतकिल होता है। क्यों? उसके पीछे कुछ हस्तियों के हाथ है, वो खुद कुछ नहीं। और भी ताबीरें हैं। यहां एक रूहानी दुनिया है, यहां एक रूहानी निजाम है जो हमारी बजहर अकल में नहीं आता, शऊर में नहीं आता। पता नहीं मेरे पास लोग कितने कितने मोतबर लोग, मुस्तनद लोग क्या क्या ख्वाब सुनाते हैं, मोतबर लोग, मुस्तनद लोग, जिनका दिल भी अगर कोई पढ़ने वाला है तो पढ़ लेता है, झूठ नहीं बोल रहा, जिनका लहजा भी, जिनके बोल भी, जिनके लफ्ज भी बोल रहे होते हैं कि ये सच है, सच है, सच है, क्या क्या सुनाते हैं कि तस्बीखाने की लड़ियां और कड़ियां, तस्बीखाने के ताने और बाने, तस्बीखाने के सलासल और तस्बीखाने के दिन रात कहां कहां और किन किन रूहानी दुनियाओं के साथ जुड़े हुए हैं, किन किन रूहानी दुनियाओं के साथ जुड़े हुए हैं। बगैर अकल समझ शऊर एहसास को पता नहीं है। तो ये कहते हैं कि मेरा नामुमकिन मुमकिन कैसे हो रहा, मेरे अंदर का विजदान कैसे बदल रहा, मेरे अंदर का जज्बा कैसे बदल रहा। फिर एक एहसास होता है कि तस्बीखाना बाजार एक पुरानी सी इमारत के चंद हालों का नाम है, लेकिन वहां एक और हाल भी है जो हाल अभी मुझ पे खुला नहीं। वहां एक और दुनिया है, कायनात का एक और हाल भी है जिसका हाल मुझ पे अभी खुला नहीं, फिलहाल नहीं खुला, लेकिन कुछ हाल है सही जिसकी वजह से मैं हाल, मुझे हाल आ गया है। और मुझे हाल ये आ गया है कि मेरी जिंदगी के जज्बे बदले हैं, मेरी जिंदगी की सोचें बदली हैं, मेरी जिंदगी के सुबह बदली हैं, मेरी जिंदगी के शाम बदले हैं। अगर नहीं बदला तो बदलने का एक जज्बा तो आ गया है, एहसास तो आ गया है। वहां एक दुनिया है सही, उन हालों में कोई और हाल है, वहां एक और अनदेखी रोशनी है, वहां एक अनदेखी दुनिया है जो शायद मुझे समझना है, जो तस्बीखाने में है सही, मुझे समझना है, मेरी अकल न माने, और जरूरी भी नहीं। यहां ऑक्सीजन मौजूद है आप नहीं देख रहे, जबकि है, और वही अगर खत्म हो जाए तो आप में ढेर हो जाएंगे, क्या ख्याल नहीं है? है ऑक्सीजन नहीं, एक खास सतह होती है पहाड़ों के ऊपर से जहां ऑक्सीजन कम होना शुरू हो जाती है, और वहां सांस के मरीज मेरे पास अक्सर आते हैं, पहाड़ी इलाकों के सांस के मरीज आए। मैं कहां रहते हैं? फला जगह रहता हूं, फला जगह रहता, कुछ चीजें ऐसी हैं जो हमें मुतासर कर रही, उनका तासर हमारे दिल में आ रहा, हमारी जिंदगी में आ रहा, हमारी नस्लों को मुतासर, हमारे जज्बों को मुतासर कर रही। आमाल से बड़ी कायनात में कोई चीज नहीं है, हमारी जिंदगी को मुतासर करते हैं, लफ्ज मुतासर करते हैं। और आप उर्दू बोलने वाले को मैं खुशखबरी देता हूं, उर्दू लिखने वालों को खुशखबरी देता हूं, उर्दू की लिखाई और अरबी की लिखाई बराबर है, लफ्ज भी है ना। गुजराती जुबान देखें, इंग्लिश जुबान देखें, चीनी जुबान देखें, हिंदी देखें, कोई और जुबानें जितनी भी देखें, उन सब जुबानों के लफ्ज ऐसे हैं कि आपको समझ नहीं आए। मैंने एक सिंधी की किताब ली हुई थी, उल्टी ली हुई थी, मुझे कहने लगे साईं यूं है, सिंधी की किताब ली हुई थी, उल्टी ली हुई थी, मुझे कहने लगे यूं है, मुझे तो पता नहीं सिंधी यूं है, यूं लिखते हैं, यूं लिखते हैं। मेरी गुजारिश यह है कि आप उर्दू वाले को, मैं बस को सोचता हूं मैं कि उर्दू जुबान कितनी बड़ी नेमत है लिखने में, लिखने में इसके अल्फाज और अरबी के अल्फाज, कुरान के अल्फाज बराबर है, इसकी अलिफ्बा है और या तक, इन लफ्जों के अंदर क्या तासीर है, और ये लफ्ज हमें मुतासर करते हैं। मैं स्टूडेंट लाइफ में था, कॉलेज में पढ़ता था, एक हकीम साहब थे तो बड़े जलाली थे बहुत ज्यादा, मोहल्ले में हर बंदे के साथ उनके मुकदमात चल रहे थे, सगे भतीजे के साथ भी, और वो सगा भतीजा हमारे कॉलेज का प्रोफेसर था। तो मैं उनके पास चला जाता, उनके पास कोई नहीं जाता था, बहुत जलाली थे, बहुत गालियां देते थे। मैं जाता, मैंने एक दो दिन में जाकर बैठ गया, हाँ पुत्र, हाँ बेटे क्या कहते हो? भाई जी मैं कॉलेज में पढ़ता हूँ। तो मैंने कहा मैं आपको सलाम कर रहा हूँ। अच्छा हाँ सलामती की, और मैं जाना जरा सलामती की, अब जाता ना जरा, सलाम हो गया, मैं ठीक चला गया। दो तीन दिन के फिर मैं चला गया, ऐसे कहते थे हाँ पुत्र कैसे है? मैं जी मैं सलाम करने आया हूँ, कोई खिदमत मेरे लायक हो? गंदी गाली थी, नंगी गाली थी, तय जैसे कई आए खिदमत, चल दफा हो जाए। मुसल साहब का सलाम ना गए, हिजर साहब का सलाम चादर ओढ़ के सो रहे थे, अल्लाह के अमर से गए, चादर ओढ़ के सो रहे थे, खड़े रहे, उठाया नहीं, अस्सलाम वालेकुम नहीं कहा, तालिब इल्म थे, नबी हैं, और हिजर सलाम के बारे में यकीन ही नहीं कि वो नबी हैं, लेकिन मूसा सलाम के बारे में, और कुरान में वाहिद नबी हैं जिनका 28 पारों में तस्करा आया है, और 2 पारों में जाहिर नहीं आया, लेकिन 30 पारों में वाहिद नबी हैं जिनका मुसलसल तस्करा है, मूसा वाहिद नबी है। 1,24,000 नबियों में, 1,44,000 नबियों में, या 2,00,000 नबी हैं जितने भी अल्लाह के हुक्म में अल्लाह के इल्म में है, वाहिद है, सो रहे। तो उन्होंने चादर हटाई, अभी कौन है? मूसा। बड़ी बेतनाई, बड़ी बेतवज्जी से पहुंचा, कैसे आए? आपको अल्लाह का इल्म, अल्लाह ने आपको अपने इल्म में से कोई इल्म अता फरमाया है, वो सीखने आया हूं। चादर ओढ़ कर कहने लगे जा क्यों नहीं सीखेगा, तो इस काबिल नहीं। ओके सही, मेहरबानी करो, कोई शफकत, कोई नजर इनायत, कोई तवज्जो, एक कतरा जो बख्शे मैनु कम्बण जाता ही मेरा। अरे नहीं तुम नहीं चल सकते मैं सब। बड़ी मिनतों के बाद, बड़ी तरलों के बाद, कर के बाद कहने लगे एक शर्त पे, पर सवाल नहीं करना, जो कायनात में मेरे साथ हो रहा है और बोलना नहीं, और अगर मैं नहीं बोलूंगा वो फिर बोल पड़े। अल्लाह ने इल्म जो खोलना था, सवाल करते तो जवाब मिलता। मैं एक छोटा सा अक्स दिया, मैंने तलब करने वाले के अंदर क्या तवज्जो और तलब होती है, और उसकी तवाजो झुकना क्या होता है, और फिर उसको मिलता है। फिर मैं कुछ दिन के बाद गया, फिर बैठ गया जाके, और फिर मैं एक हदिया लेके गया, मैंने जाके ऐसे रख दिया। माइयों बैठे हुए थे, माइयों को गाली देते थे, चलो निकलो यहां से, तुम्हारे बच्चे पेशाब करते हैं, चलो निकलो। माइयों को बड़े बूढ़े थे, अल्लाह पाक उनकी बख्शिश कर दे। भतीजे के घर जो है ना, भतीजे के घर कमरे थे, मकान में तकसीम हो गई, फिर वो पेशाब ऊपर परमाले बैठ के करते थे, भतीजे के घर पेशाब आता था, क्योंकि स्टे लिया हुआ था इसलिए कुछ हो भी नहीं सकता था। मैं फिर गया, हाँ पुत्र की बस वो एक पुत्र था, क्या देख मैं दुनिया का बड़ा ठग, मैं दुनिया का बड़ा ठग हूं, चीज उठा के यू फेंकी, बंदे का पुत्र तो मेरे को ठगाना ही। मैं खुद ठगो तो मुझे ठगने आया है, चल जा। वो चीज टूट गई, बिखर गई, जो भी थी रबड़ी थी मिट्टी के कूजू में, जैसे खीर होती है ना, जैसे टूटी कहते हैं आप, मिट्टी के कूजू में थी, बड़ी महंगी, बड़ी लाजवाब, बहुत अच्छी, टूट गई, बिखर गई, मैं साफ कर दे सामने को। फिर गया, मेरे अंदर इतना हिल नहीं है, पता नहीं कैसे आ गया था, फिर गया। अब वो अपनी सब कुछ कर चुके थे, हाँ पुत्र क्यों आई, मैं कह जी बस आराम कर रहा, अच्छा बैठ जा, मैं काम बन गया, अच्छा बैठ जा। थोड़ी देर के बाद एक माई आई, उसको गालियां देकर कहने लगे पुत्र इधर आ, ये कागज नीचे पड़ा उठा, ये मैंने अपनी रूहानी क्लास में बात बताई थी, उठा और अलग से लेकर यहां तक लिख किसको दे दे, वजरी तेरे पुत्र थी सी, जहां तुझे बेटा होगा, सूट घिनसा, मिठाई घिनसा, वाघ घिनसा, वाघ यानी गाय या भैंस, वाघ भी लूंगा यानी लगाऊ, सूट भी लूंगा, मिठाई भी लूंगा, पैसे दोनों हाथ रख कर कहने के देसा दूंगी दूंगी दूंगी। और पुत्र होता था, हाँ होता था, मैं फिर उनके बाद जान लगा, फिर हमारी दोस्ती लग गई, फिर हमारा ताल्लुक बन गया, हदिया ले जाता था, फिर मुझे गालियां नहीं देते थे, और अल्लाह के फजल से, महज अल्लाह का फजल है, आखिरी जिंदगी का याम में गालियां देना छोड़ दी थी, उस पर थोड़ी सी मैंने मेहनत की थी, लेकिन मेहनत ये सहते 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 अपने ऊपर गालियां देके, अपने ऊपर गालियां दे, थोड़े थोड़े कुछ एजाजात भी हैं। मैंने अपने ससुर के ना ऐसे हाथ पे ऐसे हाथ रख के कहा, मैंने कहा बस आज के बाद दाढ़ी रख दे, अल्लाह पाक उनकी मकसद फरमाए, और वो कहने लगे कि हमारे खानदान में पहली मैयत है जो दाढ़ी वाली जा रही है, और दाढ़ी के साथ जा रही है, और इस दाढ़ी का एजाज इसके दामाद पे है। आखिरी दिनों में गालियां छोड़ गए थे, मुझे कहने लगे वाह फकर वाह, तूने मेरी गालियां छुड़वा दी है, पर खुद कितनी खा दे, खुद कितनी खाई होगी, मैं जी वो कोई बात नहीं, आप बड़े हैं, बड़ों की हर बात में कोई ना कुछ होता है, कह रही ये तेरे मक्कर तमे को खा गए, कह रहे यही तेरे मक्कर तम मुझे खा गए, फिर मुझे दिया, कहने लगे ये इल्म तुझे देता हूं, औरों पे तहज्जी का, मुझे किसी फकीर से मिला था, मस्त अलस्त फकीर था, उससे ये इल्म मिला था कि अलिफ से लेकर या तक जिस मकसद के लिए तावीज लिख के पिए, अलिफ से लेकर या तक जिस मकसद, 29 हरूफ बनते हैं, है नी 29 हरूफ, इसमें कुछ हरूफ ऐसे हैं जो अरबी में नहीं है, कुरान में नहीं है, कुछ फैसे हैं, तो पहले ये लिख के कागज पे दे दे जा, और ये यकीनी तजर्बा है, मैं आपको कहता हूं कि चीजें मुतासर करती हैं, नीचे पड़ा हुआ कागज था, उस शख्स की तवज्जो इतनी ज्यादा थी, खुदा रसीदा शख्स था, बदकिरदार बदबदकार नहीं था, गरीब परवर था, पर उसका गुस्सा जलाल, फिर उसके मुंह में गालियां आ गई, कोई था नहीं ऐसा जो उन गालियों के सामने ढाल बन जाता, तीर खा लेता गालियों के, पर उसके बाद तीर लौटाता नहीं, उसके झगड़े सब जहान से इन गालियों की वजह से, मुकदमे, बेटा को फिर वकील बनाया स्पेशल, कि मैं हर दफा वकील करता हूं, बेटे को वकील बना दिया, आपके ये सरगोधा की पट्टी, और इस पट्टी में हर घर में वकील जरूर बनाया जाता है, क्योंकि ये सियासी पट्टी, कोशिश की जाती है कि बेटा वकील हो, खर्चा बाहर ना जाए, कुछ जिले ऐसे हैं जो सियासी जिले हैं, मुल्तान का जिला, सरगोधा का जिला, ये सियासी जिले हैं, हरूफ तहजी दी, अलिफ बात था, मैंने तो इतनी गालियां सुन सह के दी, आपको ऐसे ही दे रहा हूं, और ये सच है, जो कदर मुझे होगी आपको नहीं होगी, ये सच है, जो कदर मुझे है, और जिस चीज की कदर होती है उसकी थाह करके तासीर लगती है, याद रखिएगा, जिस चीज की अहमियत दिल में होती है, वक्त होती है, अजमत होती है, उसकी तासीर ऐसे निशाने पे लगती है और खूब लगती है, الف با یہی حرف تو ہیں جن سے مل کے قرآن بنا ہے. غور سے سنو میری بات کو. اللہ والو میری طرف نہیں دیکھ رہے آپ, یہ سورت فاتحہ میں سارے الف سے بے کر الف با سے لے کر یا تک تو سارے حرف ملے ہیں تو سورت فاتحہ بنی ہے. الف سے یہ لے کر یا تک یہ حرف ملے ہیں تو سورت کل ہو اللہ بنی ہے. الف سے لے کر یا تک یہ حرف ملے تو سورت بقرہ بنی ہے. الف سے لے کر یا تک حرف ملے تو سورت یاسین اور سورت رحمان بنی ہے. الف سے لے کر یا تک حرف بنے تو سارا قرآن بنا ہے. الف سے لے کر یا تک حرف ملے تو میرے آقا کا فرمان حدیث بنی ہے. الف سے لے کر یا تک حرف ہی مل کے سارے دعائیں اور میرے آقا کے فرمان اور میرے آقا کی برکتیں, یہ تو ایسے مل کے ان کے بغیر تو نہیں بنی. تو ان حرفوں میں کیا طاقت ہوگی؟ جیسے میں عرض کرتا رہتا ہوں آپ کو ایک بات غور سنیے گا میری بات, جیسے ایک عرض کرتا رہتا ہوں کہ ساری عبادات کی بنیاد وضو ہے, خود سوچو وہ وضو کتنی بڑی عبادت ہوگی. سوچے تو اسے جس کو ہم نے آج تک عبادت نہیں سمجھا. ساری عبادات کی بنیاد کیا ہے بھائی؟ وقت. ہاں جی آپ باوضو ہیں, جماعت کھڑی کریں. ہاں جی ہاں بسم اللہ اللہ اکبر کہیں, تکبیر کہیں. آپ باوضو ہیں تلاوت کر لیں. ہاں جی عبادات کی بنیاد, طواف کی بنیاد وضو ہے. کعبہ کے سامنے کا طواف آخری حد ہے کہ جس کعبہ کے سامنے ہماری جبینیں جھکتی ہیں اور ہم اس کعبہ کا رخ کرتے ہیں, اس کعبہ کے سامنے بھی طواف کے لیے لازم ہے کہ تو باوضو ہو. اور اگر تیرا وضو ٹوٹ جائے وہیں سے جہاں سے طواف چھوڑا ہے, بے شک آ کے وہیں شروع کر لیں. میرا اللہ کہتا ہے یہ رعایت دیتا ہوں, پر یہ نہیں ہے کہ تو بغیر وضو کے طواف کریں. یہ رعایت ہے کہ جہاں سے طواف چھوڑا ہے, تین چکر میں تیرا وضو ٹوٹا ہے تو وہیں سے شروع کر لے. یہ رعایت ہے. جس عبادت کی بنیاد وضو ہے وہ خود وضو کتنی بڑی عبادت ہوگی. اور جس عبادتوں سے غور سے سنیں, غور سے سنیں, جن عبادتوں سے اتنے بڑے بڑے کام اللہ سے کروا لیتے ہیں وہ وضو کے بغیر نہیں ہوتی, اس وضو سے پھر کتنے بڑے کام بنیں گے؟ کیا خیال ہے آپ؟ سمجھ نہیں آئی میری بات کی؟ اس وضو سے کتنے بڑے بڑے کام بنیں گے؟ آقا کی بارگاہ میں غلام آیا, حضور غربت تک دستی نے گھیر دیا, پاکوں نے ڈیرے ڈال دیے, فقیری میرے گھر میں آ گئی اور امیری دور ہو گئی. تو آقا نے بس فرمایا, مفہوم ہے کہ ہر وقت باوضو رہا کر. بس سنا, سمینا اتانا, سمینا اسینا, ایک سن لیا مان لیا, ایک سن لیا اور کیڑے نکالے. خوش قسمت انسان تسبیح خانے میں آنے والا وہ ہے جو سن لے اور کہے میری عقل مانے نہ مانے, میری سمجھ میں آئے نہ آئے, میرا شعور احساس دے نہ دے, میرا ادراک پر بات حق ہے. خوش قسمت انسان ہے جو تسبیح خانے کا پیغام دنیا کے جس کونے میں سنتا ہے اور کہتے ہیں حق ہے. شک شبہ وسوسہ یہ چیزیں اس کے قریب نہ آئیں, کہے حق ہے حق ہے, وہ پار اتر جاتا ہے, ہمیشہ پار اتر جاتا ہے. آقا کے سامنے بیٹھا ہوا شخص وسوسوں میں پڑ جائے, اسی کو تو منافق کہتے تھے. نمازیں بھی پڑھتے تھے, روزے بھی رکھتے تھے, جہاد میں بھی جاتے تھے, سفر حجر میں بھی ساتھ چلتے تھے, پر بات کو سن کے وسوسوں میں مبتلا, بے یقینی میں مبتلا, تفسروں میں مبتلا ہو جاتے تھے, کان پیٹ پیچھے تبصرے کرتے تھے. انہیں کو تو منافق کہتے تھے, اور کس کو کہتے تھے؟ جو نہیں مانتے تھے وہی تو کافر اور مشرک تھے. یہ ساتھ مان کے چلنے والے, لیکن دل مطمئن نہیں تھا, دل بے یقینی وسوسوں اور بدگمانیوں میں مبتلا تھا. تو کیا بات کر رہا تھا؟ ہاں جی بس ہر وقت باوضو رہے, سنا اس نے اور سن کے چلا گیا. بس اور کچھ عرصے کے بعد آیا اور آقا کی بارگاہ میں آ کے عرض کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, کہ اللہ نے گھر بھر دیا, اللہ نے ضرورتیں پوری کر دی, کریم نے غربت کو مٹا دیا, کریم نے تنگ دستی کو ختم کر دیا,
बस ये कपल है। यकीन और अमल ने मुतासर किया, वुजू के अमल ने मुतासर किया, तो खुद सोचे वो वुजू कितना ताकतवर, वो वुजू कितना ताकतवर तरीन अमल है, जिस वुजू से आप बड़े ताकतवर अमाल करते हैं, जिस वुजू से अल्लाह की ताकत को मुतवज्जे करते हैं अमाल करके, जिस वुजू से फरिश्तों की मदद जमीन पे पाते हैं, वो खुद वुजू कितना ताकतवर होगा। असर की नमाज के बाद जमात की नमाज पढ़ के या खवातीन घर बैठी हैं नमाज पढ़ के या घर में नमाज पढ़ी है मजबूरन, तो नमाज के बाद उस जगह बैठे रहे और आयतल कुर्सी पढ़ना शुरू कर दें मुसलसल टूट के, सुन ले अमल पूरा और तवज्जो से सुन ले। ये सर्दियों के दिनों में अमल सौगात से कम नहीं है, जहां असर यूं चुटकी में हो जाती है, यानी अमल भी मुख्तसर और नफा भी वही पहाड़ जितना, और क्या चाहिए, अमल भी मुख्तसर और नफा भी पहाड़ जितना। गौर से सुने और ये कल अल्लाह पाक तौफीक दे तो ये अमल करें, कल जुमा है ना, अमल करें और इस अमल में सबसे पहली नियत ये करें कि मौला आइंदा जुमेरात की शाम से रूहानी इज्तिमा अबकरी का शुरू हो रहा तस्बीह खाने का, अल्लाह उसकी जरूरतें गैब से पूरी फरमा, हर फितने से बचाओ, हर खैर को मुतवज्जे फरमा और आफियतों के साथ मखलूक खुदा आए और अपने घरों में खैर से और झोलियां भर के जाए इंशाअल्लाह। वकफा बिल्लाह वलियम वकफा बिल्लाह नसीरा। असर के बाद बस बैठ जाए आयतुल कुर्सी पढ़ने, नहीं आती देख के पढ़ना शुरू कर दें, याद नहीं हुई कोई बात नहीं, पढ़ते पढ़ते याद हो जाती, पढ़ते रहें और डूब के पढ़ते रहें और रब से गिड़गिड़ाते और बातें करते रहें, अल्लाहु ला इलाहा इल्ला हुव अल हय्युल क़य्यूम। अब मैं बातें करने का अंदाज बता रहा हूँ, सुने जरा, अल्लाहु ला इलाहा इल्ला हुव अल हय्युल क़य्यूम, मौला तो वो अल्लाह है, तेरे अलावा कोई अल्लाह नहीं, तो सदा जिंदा है सदा कायम है, ला ताख़ुज़ुहु सिनतुन वला नौम, मैं मौला तेरी ये सिफतें जानता हूँ, तुझे नींद भी नहीं आती, ऊंट भी नहीं आती, तो सोता भी नहीं, सोने वाले के सामने फरियादें बयान करें वो तो खुद सोया हुआ है, ऊँगने वाले के सामने बात करें तस्बीह खाने में बैठ के वो ऊँग रहा है, वो कहीं और जगह पहुंचा हुआ है, तो मेरी बात क्या सुनेगा, इसलिए मौला ना तू सोता है ना ऊँगता है, इसलिए कहता हूँ ना ऊँगा करे ना सोया करे, लाता खुजहु सनतु लहू मा फिस समावात वमा फिल अर्ज, वाला मैं छोटे दर पे नहीं आया बड़े दर पे आया हूँ, जिस दर के सारी कायनात तेरी है, आसमान भी तेरे हैं और कितने हैं तेरे इल्म में है, कितनी गैलेक्सीज कहकशाएं हैं तेरे इल्म में है, साइंस अपनी रिसर्च पे थक चुकी है, समावात वल अर्ज मंजल लजी यशरू, मौला तेरी ताकत ऐसे है कोई तेरे सामने सफारशी आए नहीं, किसी की नहीं चलती बस तेरी ही चलती है, इधर देखता हूँ उधर तू ही तू है, तेरी ही चलती है, इंदहु इल्ला बेजने, तेरा अमर होगा तो हो जाएगा, मौला तेरा हुक्म, ये अल्लाह से बातें कर रहा और अल्लाह की तारीफ कर रहा और अल्लाह की अजमत बयान कर रहा। मैंने आपको सुनाया नहीं था हमारे यहाँ एक मांगने वाला फकीर आता था और घर पे आके बस कहता था, अरे तू तो हाजन माई, हाजन माई को कहता था हाजन माई, तेरे के बाल बच्चों को अल्लाह ही देगा, तू तो बैठी बैठी राज करेगी, चाहे बिचारी का सत्यानाश हो तो बैठे बैठे राज करेगी, दमा दम मस्त कल अंदर तो झूले के अंदर, ये हम छोटे सुनता था ना याद हो गई है, ऐसी बहुत सी वो तरीफे करता था माई की खड़ी होके, फिर अंदर से माई बच्चे के जरिए या खुद आके उसे जो भी देती थी, फिर अगले दरवाजे में यही जाता था, अल्लाह की तारीफ है, मंगता तो दे दे, जो मंगतों को देने वाला है जब उसकी तारीफ करेंगे नहीं देगा, मंगता तो दे दे तारीफ करने दे, जो मंगतों को देने वाला है, या लामा बहन एदीम उमा खलफा हूं, मौला तो सारी मेरी पिछली आगे जानता है, सारी कायनात की मेरी भी जानता है, मेरे पास कुछ नहीं है, स्याकारियां हैं तारीकियां हैं, मैं मौला इन चीजों में डूबा हूं, तो हर चीज मेरा पुराना डेटा भी जानता है मौजूदा भी जानता है, सारी चीजें तेरे पास हैं, ولا يحيطون بشيء من علمه. تیرا علم ہے, مجھے پتا ہے, تیرے کیمرے نصب ہے ہر جگہ, تو دیکھ رہا ہے, واچ کر رہا ہے, مجھے علم ہے اس لیے اعتراف کر رہا ہوں تو کریم ہے. ولا يحيطون بشيء من علمه الا وسع كرسيه السماوات والارض, اور تیرا اقتدار ہے ساری کائنات پہ, زمین و آسمان ہے. ولا يحوطه حفظهما وهو العلي العظيم, مولا اگر تیری حفاظت ہوگی تو علی بھی ہے, علی علی جن کے نام پہ حضرت علی کا نام ہے, علی وهو العلي اور العظيم, مولا تو عظیم ہے اور تو ہی علی اور مشکل کشا اور حاجت روا ہے, تیرے کائنات میں نظام کے نقشے تیرے ہیں. مولا ایک منگتا ہوں, کیوں اب قلیل سنیں اس دعا کی لوجک کے ساتھ, سنیں ذرا غور سے, کیوں اس لیے تیرے محبوب کا میں نے فرمان مدینے والے کا سنا ہے, جمعے کے دن ایک ایسی ساعت ہوتی ہے, ایک ایسی گھڑی ہوتی ہے, ایک ایسا لمحہ ہوتا ہے, ایک ایسا خاص وقت ہوتا ہے جس میں جو مانگو قبول ہو جاتا ہے. مولا میں نے وہ سنا ہے کہ عصر سے لے کر مغرب تک, دن ڈوبتے تک وہ گھڑی ہوتی ہے. اے اللہ ایک طرف جمعہ, ایک طرف تیرے حبیب کا فرمان قبولیت, اور ایک طرف آیت الکرسی جیسا اسم اعظم جس میں تیری تعریف, تیری عظمت, تیرا وقار, تیری صفائی, تیری شان و شوکت کو میں نے بیان کیا. مولا یہ ساری چیزیں ہیں, مجھے یہ مشکل ہے یہ حل کر دے, یہ چاہت ہے دے دے, یہ ضرورت ہے کر دے, یہ رشتہ نہیں ہو رہا, یہ میرا مولا بیماری کا مسئلہ ہے, یہ تکلیف کا مسئلہ ہے, یہ غم کا مسئلہ ہے, یہ بے اولادی کا مسئلہ ہے, بے روزگاری کا مسئلہ ہے, یہ بے گھر ہونے کا مسئلہ ہے, بے در ہونے کا مسئلہ ہے, بے روزگار ہونے کا مسئلہ ہے. مولا یہ میرے مسائل ہیں, اور مولا میں سارے مسائل تیرے سامنے بیان کروں گا. کیوں ایک کیوں بیان کروں, کیا تو سارے کرنے پہ طاقتور نہیں ہے؟ ایک کیوں بیان کروں, میں تو امت کے مسئلے بھی تیرے سامنے بیان کروں گا, میں تو امت کے غم بھی تیرے سامنے بیان کروں گا, میں تو امت کی مشکلیں بھی تیرے سامنے بیان کروں. ہماری بول ہمیں متاثر کرتے ہیں. سائنس کہتی ہے جو ٹینشن, ڈپریشن, انگزائٹی کا ڈوبا ہوا ہو اسے کہو کہ رو, اسے کہو کہ اپنا غم کسی ایک سے کو سنا اور بہت زیادہ سنا. رب سے بڑا کوئی ہے رازدار, رب سے بڑا ہے کوئی غم خسار, رب سے بڑا ہے کوئی مشکل کشا ہمدرد, رب سے بڑی کوئی کائنات کی ہستی نہیں. اس کو آیت الکرسی کے اندر اندر اپنا غم سنائیں, اپنا ہم سنائیں, اپنی کشن سنائیں, اپنا درد سنائیں, اپنا سوز اور ساز سنائیں, اپنی مشکلیں سنائیں سنائیں سنائیں. غم ہلکا ہوتا ہے, ٹینشن ختم ہوتی ہے, اور سب کو سنا کے یقین ہوتا ہے, اور یقین ہونا چاہیے کہ میری سنی جا رہی اور میری ایک ایک بول کو لکھا جا رہا, ریکارڈ میں رکھا جا رہا. کل کلا کو میری یہ دعا ایک صدی پرانی یا سو صدی پرانی رب کے ریکارڈ میں موجود ہوگی. رب کہے گا یہ وہ دعا ہے اس لمحے کی, یاد ہے تجھے مولا میرے فراموشی ہے. پر اللہ کہتے ہیں ہم بھی تیرے جیسے اگر بھول جائیں پھر بندے اور رب میں فرق کیا ہوا. کچھ لمحے ایسے اپنی زندگی کے لیے نکالیں. آج میرے پاس ایک ڈاکٹر صاحب آئے, بڑے شریف آدمی, نیک آدمی, بیٹے کے ساتھ, کہ میں گزشتہ 35 سال سے, میں نے کہا کنگ ایڈورڈ سے, غالباً کہنے لگے 71 میں میں نے ایم بی بی ایس کیا کنگ ایڈورڈ سے. سارا کچھ سن کے تو میں نے کہا ڈاکٹر صاحب اب کوئی اپنے لیے وقت نکالے. فرمانے لگے میں بہت زیادہ مخلوق کی خدمت, اور واقعی وہ مخلص انسان تھے, نیک آدمی تھے, مخلوق کی خدمت. میں نے کہا ڈاکٹر صاحب یہ مریض ہمیشہ ہوں گے, آپ نہیں ہوں گے, تاریخ نہیں ہوگا, پھر اس وجود میں کوئی اور آ جائے گا, معالج بن جائے گا, پھر وہ وقت کا حاکم بن جائے گا, پھر وقت کا وہ بادشاہ ہوگا معالج کی حیثیت سے, پھر وہ چلا جائے گا, پھر اور آ جائے گا. نہ مریض ختم ہوں گے نہ معالج ختم ہوں گے, پر فرق کتنا ہوگا آپ اور میں نہیں ہوں گے. یہ مریض کبھی ختم نہیں ہوں گے. اپنے لیے وقت نکالیں. میں نے کہا کتنے سال کے ہیں؟ والے میں بتایا 67 سال کا, 68 سال کا. کب کی پیدائش ہے؟ کہنے لگے 1948 کی میری پیدائش ہے, 70 کا ہونے والا. میں نے کہا اپنے لیے وقت, کچھ بن کرو, کچھ بن کرو, کچھ بان کرو, کچھ حلوہ پوری دان کرو. کل باپ کی خاطر روتے تھے, اب اپنی خاطر رو بابا. تنسو کا کبڑی پیٹ ہوئی, گھوڑے پہ زین دھرو بابا, اب موت نکارا بات چکا، چلنے کی فکر کرو بابا، کچھ وقت دیں اپنے آپ کو، اپنے لیے وقت نکالیں۔ آج ہمارے پاس وقت ہے تو موبائل کے لیے ہے، آج ہمارے پاس وقت ہے تو نیٹ کے لیے ہے، آج ہمارے پاس وقت ہے تو بیک نیوز کے لیے ہے جس کے اندر ساری انگزائٹی ہے، ٹینشن ہے۔ آج وقت نہیں ہے تو دو چیزوں کے لیے، ایک بیوی بچوں کے لیے نہیں ہے، ایک اپنی ذات کے لیے نہیں ہے۔ اس میں میں بھی قصوروار ہوں، اس میں آپ بھی قصوروار ہیں۔ کوئی اللہ کلیل بیٹھا ہو تو قصوروار نہ ہو، خوش قسمت انسان ہوگا۔ بیوی بچوں کے لیے ٹائم نہیں ہے، اور ہوگا بھی تو کوئی سکرین کھل جائے گا، اخبار کھل جائے گا، موبائل کھل جائے گا، نہیں، اپنی ذات کے لیے وقت نہیں ہے۔ میں تو کہتا ہوں رات سوتے ہوئے 10 منٹ میں اپنے ذات کو دے دیا کریں۔ چلو 10 منٹ نہیں دیتے، آج کے بعد 5 منٹ ایک کام کے لیے اپنے ذات کو دے دیں، اپنے پاؤں کے تلووں کی تیل سے مالش کر لیا کریں، پھر دیکھیں بیماریاں کیسے جاتی ہیں اور جوانی کیسے آتی ہے۔ دماغ، نظر، یادداشت، ذہن، اعصاب، پٹھے، نیند، طبیعت میں فریشنس، حشاش بشاش، پتہ نہیں کتنا کچھ آتا ہے۔ ہم نے نیٹ پہ ڈالا جو اس کے ریزلٹ ہزاروں کے قریب آئے، ہزاروں ہزاروں، اتنے ریزلٹ، اتنے ریزلٹ، اتنے، اور اتنی بیماریاں اس سے کلی اور اتنی بیماریاں گئی، سادہ سی بات، کوئی وکیل رکھنے کی ضرورت ہی نہیں، سادہ سی، ایسے لے کے پاؤں پہ تخنوں سمیت اپنے پاؤں پہ ایسے 2.5 منٹ اس پاؤں کی مالش کر لیں، 2.5 منٹ اس پاؤں کی مالش کر لیں، سادہ سی بات، انگلیوں کے اندر بھی، انگلیاں بھی، سر کے، پاؤں کے اوپر بھی، پاؤں کے نیچے بھی ذرا زیادہ، بس مالش کر لیں، ہلکی سی رگڑ دے دیں، آپ اس کا ریزلٹ دیکھیں۔ پاؤں کے تلوے کی مالش دماغ کو متاثر کر رہی، اثر ہوتا ہے۔ پاؤں کے تلوے کی مالش نظر کو متاثر کر رہی، اثر ہوتا ہے۔ پاؤں کے تلوے کی مالش یادداشت کو متاثر کر رہی، اگر متاثر ہے تو بہتر ہو رہی، اثر ہوتا ہے۔ پاؤں کے تلوے کی مالش جس کے سر کے بال گر رہے ہوں، اس کے سر کے بال گرنا ختم ہو جاتے ہیں، معلوم ہوا، اثر ہوتا ہے۔ پاؤں کے تلوے کی مالش چہرے کی جھریوں کو ختم کرتی ہے، بڑھاپے میں حشاش بشاش رکھتی ہے، بندہ 100 سال کا بھی 50 سال کا نظر آتا ہے۔ اثر کرتی ہیں چیزیں، کرتی ہیں، کرتی ہیں۔ چلو شکر ہے پاؤں کے تلوے کی مالش کا تذکرہ کیا، کئی لوگوں کے سر اوپر اٹھ ہی رہتے، ایسے حشاش ہو جا کے بیٹھ گئے، جیسے وہ کہتے ہیں اے پتر ادھر آ، کئی بار اے پتر، اے پتر کیا چاہتے ہیں، تو جیسے مجھے کہتا تھا نا پتر، ایک دم میرا جھٹکا لگتا تھا، میں اللہ جانے آپ کیا فیصلہ ہو رہا ہے میرے آنکھ میں، ہاں ہاں، مجھے ایک بوڑھی مائی کہنے لگی کہ اب ہی میں جھٹکا لے کے اٹھ بیٹھتی ہوں کہ میری سانس آ گئی ہے، یہ الفاظ مجھے یاد ہے، بوڑھی مائی جس کے پوتے پوتیاں ہیں، ہمارے یہاں لاہور میں رہتی ہے ماں فیملی، کہنے لگے اب بھی ایک دم جھٹکا لو کے بیٹھتی ہوں میری سانس آ گئی۔ یا بعض اوقات وہ اس بابا جی حکیم صاحب کے بوڑھے جو عامل بھی تھے، حکیم بھی تھے، بہت کچھ تھے، ان کے پتر، یا بعض اوقات مجھے کھلی آنکھوں کے ساتھ بھی اور بند آنکھوں کے ساتھ بھی اپنے مرشد کی آواز آتی ہے، تارے ایک دم ایسے جھٹکا لگتا ہے، پھر کہتے ہیں تارے کہاں، اور شکلیں یاد نہ رہی ہیں لیکن یاد ہے الحمدللہ، وہ چہرے یاد ہے، وہ نیم نقش یاد ہے۔ اس شخص سے عشق ہے مجھے اور الحمدللہ اعتماد ہے۔ آیت الکرسی کے بول اللہ سے باتیں کرتے ہوئے کریں، اللہ سے باتیں کرتے ہوئے، سردیوں کی مختصر سی گھنٹے سوا گھنٹے کے بعد اثر ہو جاتی ہے، کیا خیال ہے، گھنٹے کے بعد تو اثر ہو جاتی ہے، مختصر سے ایک وقت ہے، اور اس کے اندر زیادہ کروٹیں بھی نہیں بدل پڑتی اور زیادہ تھکتا بھی نہیں بندہ، اور پھر اس کے اندر بیٹھ کے آپ نیچے نہیں بیٹھ سکتے، مجبور ہے کرسی میں بیٹھ جائیں،
माजूर है, कुर्सी पर बैठ जा, नीचे किस शक्ल में बैठे बैठे, लेकिन नीचे बैठ। अगर अत्तहियात की शक्ल में और नमाज की हालत सलाम फेरने के बाद, फिर इसके फैसले और होते हैं। लेकिन आयतुल कुर्सी, मैं फिर अर्ज कर रहा हूं, पढ़ना ऐसे है जैसे अल्लाह से बातें करते हुए, अल्लाह की अजमत के किस्से बयान करते हुए। जैसे वो कहता था, तो बैठे बैठे राज करेगी, अरे तू तो झूले के अंदर, अरे हासन माई, अरे तू इस, वो तारीफ कर रहा, मांग कुछ नहीं रहा। आयतुल कुर्सी वो बोल है जो मेरे रब की तारीफ है, अजमत है, तौहीद है, वकार है, इज्जत है, शान शौकत है, और शिर्क से बरात है, और शिर्क के साथ का इनकार है, और शिर्क से नफी है। मेरा अल्लाह कहते हैं जिंदाबाद, तूने मुझे पहचाना है। आयतुल कुर्सी वाले पढ़ने को अल्लाह मेरा कहता होगा कि तूने मुझे पहचाना है कि बिल्कुल मैं ऐसे ही हूं, मैं अल्लाह हूं, और तूने अल्लाह से लेकर मेरे सिफाती नामों को अजीम तक जो बयान किया, चंद नाम सिफाती आते हैं, तो तूने मुझे पहचाना है। मुझे नींद नहीं आती, मुझे नींद नहीं आती, मुझे ऊंघ नहीं आती, मैं हर किसी की सुनता हूं, मेरे पास सारी कायनात का डेटा मौजूद है जब से कायनात बनी है, आगे के पीछे भी, ऐसी वो माखलता हूं, मैं छुपी हर चीज जानता हूं। तू ने ठीक पहचाना है। अच्छा क्या मांगता है? बस ठीक है, बिल्कुल ठीक है, ये सारी तारीफें तो मेरी कर रहा ना, मैं हूं ही ऐसा। अल्लाह मेरा कहेगा, यार इनको तो समझाइए लोगों को, ये मुझे भूल गए, या अल्लाह क्या करूं, अभी मेरा ही सबक पक्का नहीं हुआ। फिर अल्लाह कहता है, अच्छा क्या मांगता है, बोल क्या मांगता है। फिर अल्लाह से बातें करना शुरू कर दी, फिर अल्लाह से बातें करना शुरू कर दी। अल्लाह पाक ने फरिश्तों को बुलाया, ओ इधर आओ, ओ पुत्र इधर आओ, या जा जमीन पे जाओ, मेरा बंदा है ये, मैं उसकी मोहब्बत के ख्याल में डूब के उससे बातें कर रहा हूं। ये बंदा है, दुखी आ रहा है, असर की नमाज पढ़ी है, जुमे के दिन की कबूलियत मैंने अपने हबीब के जरिए बता दी है, और सच है और हक है, और ये आयतुल कुर्सी में मेरी अजमत पढ़े जा रहा, मेरी मेरा वकार, मेरी शान शौकत, मेरी ताकत और मेरी किबरियाई को बयान किए जा रहा, और हक को बयान किए जा रहा, उस दौर में जब मेरे मां मानने वाले मौजूद हैं, उस दौर में जब मेरे साथ शेख करने वाले आम हो जाएंगे, उस दौर में जब बिदत सर पे चढ़ के खुद मजहब बन जाएगी, उस दौर में जब गैरुल्लाह का इकराम और गैरुल्लाह के सामने बातें, उस दौर में ये खड़ा बैठा, सारी तौहीद और सारा मुझसे मांगना, मुझसे लेना, मुझसे होना, ये बयान कर रहा। इस बंदे के साथ जाओ, मसाइल क्या है देखो तो सही। हाँ वो कहते थे कि वो बादशाह था, उसने घंटी बांधी हुई थी, और उस घंटी को आगे हिलाओ, बादशाह खुद तेरी फरियाद को पहुंचेगा। कई अरसे के बाद घंटी हिली, घंटी हिलना ही छोड़ गई, घंटी घंटी छूट गई, घंटी की नेम, फरियादी भी खत्म हो गए, इंसाफ आ गया। कई अरसे के बाद घंटी बजी, और बादशाह हैरान हुआ कि आज घंटी किसने बजाई है, मेरी नगरी में फिर कुछ जुल्म हुआ है, फिर कुछ जाती हुई है, फिर कुछ इंसाफी हुई है, खुद मेरे बेटे ने की है, या मैंने की है, या मेरी रियाया किसी अफसर बादशाह ने की है। देखा तो एक जानवर था जो घंटी के ऊपर मिट्टी जमी, और मिट्टी के ऊपर घास होगा, और वो जानवर घास खा रहा था, और उस घास के खाते हुए पांव उसका मुंह लगाता तो घंटी बच गई थी। तो उसने जाके ना उस जानवर को पकड़ा और उसका मुंह चूमा, और चूम के कहने लगा, मैं इन होठों के साथ तेरा मुंह इसलिए चूम रहा, शुक्र है कि तू बेजबान आया था, और तूने भी आके मेरी घंटी से अपना पेट भरा था, मेरी घंटी ने तेरा पेट भी खाली नहीं किया। वो करीम है, वो सखी है, वो लखपाल है, वो लजपाल है। वो कहते हैं मुझे आयतुल कुर्सी न पढ़, पर मुझसे आयतुल कुर्सी के जरिए बातें कर। मौला तो ऐसा है, मौला तो ऐसा है, तो करीम तो ऐसा है। किसी के पास दुनिया का काम लेने जाए, उसकी तारीफों के पुल कर लेंगे। मेरे वाले साहब ने खुशामत में पीएचडी की हुई है, डॉक्टरेट किया हुआ है खुशामत में। अरे दुनिया की खुशामत को खुशामती कहते हैं, रब की खुशामत को तौहीद कहते हैं। क्या अजीब बात है, रब की खुशामत को क्या कहते हैं? सो हाँ, तो रब की खुशामत कर, उसको पसंद करे, उसको पसंद करे। تسبیحانے نے ایک لاہوتی اور ایک ملکوتی اور ایک کائنات کا پرسرار نظام آپ کے سامنے کھولا ہے, جو میں نے آج حروف تہجی کے بارے میں بتایا. الف سے یا تک لکھ کے کاغذ میں, زعفران سے لکھ کاغذ میں لکھ, یا کسی سیاہی سے لکھ, اس کو تعویذ بنا, اس کو گھول کے پلا, اس کو باندھ, تیرا یقین بڑھتا جائے گا, لفظوں کی تاثیر کھلتی جائے گی کھلتی جائے گی, تیرا یقین بڑھتا جائے گا, تیرے قلم کی طاقت بڑھتی جائے گی, تیری توجہ بڑھتی جائے گی, پھر تو لفظوں کو دیکھے گا اور لفظوں کے اندر ہر لفظ میں اللہ کا نور نظر آئے گا اور اللہ کا نور طاقت اور قوت کے ساتھ تیرے کام کروا کے دکھائے گا تجھے. وہ یقین, وہ طاقت, یہ تسبیح خانے کا میسج پوری دنیا میں جا رہا, یہ تسبیح خانے کا پیغام پوری دنیا میں جا رہا. اس میں 100 جھول, 100 غلطیاں, 100 کمیاں, لہجوں کی بھی, لفظوں کی بھی, نیتوں کی بھی, پر اس کے باوجود بھی رب بڑا کریم ہے, اپنی خوشامد کو, اپنی تعریف کو پسند کرتا ہے. اور رب کی خوشامد سچی خوشامد ہے, جس کو خوشامد آج ہمارے ہاں یہ ایبی لفظ ہے. خوشامد ایبی لفظ ہے نا, لیکن لب کے ساتھ اگر لفظ خوشامد کہیں گے یہ ایبی لفظ نہیں ہوگا, یہ سچا حرف ہوگا, یہ سچا لفظ ہوگا. ساری آیت الکرسی رب کی خوشامد ہے, رب کی تعریف ہے, رب کی توصیف ہے, رب کی وجاہت ہے, رب کا احترام اور اکرام ہے, اور رب کی بیٹھ بیٹھ کے صفائیاں دے رہا, صفائیاں دے رہا, ابے کی صفائیاں دینے والا, ابے کی صفائیاں دینے والا جو بیٹا ہوتا ہے, فرما بردار بیٹا ہوتا ہے, غیرت مند بیٹا ہوتا ہے. اور ابے کے اوپر اگر وہ عیب لگائے کہ چلتی مائی تھی اور پکڑ کے انہوں نے جو ہے بچے پیدا کرنا شروع کر دیے, اگر صفائیاں نہیں دے رہا تو بے غیرت بیٹا ہے. میرا رب کہتا ہے غیرت والا ایمان والا تو ہے, تو میری بیٹھا صفائیاں دے رہا ساری دنیا کو آیت الکرسی کے ذریعے اور ان صفائیوں کے ذریعے. اچھا ٹھیک ہے, آج آپ میں تیری حفاظت میں خود آتا ہوں, دیکھتا ہوں جن آتا کہاں سے ہے, دیکھتا ہوں جادو آتا کہاں سے ہے, دیکھتا ہوں بندش آتی کہاں سے ہے. اگر آئی ہے تیری خطاؤں اور کمزوریوں کی وجہ سے, ان کیا جادو طاقتور ہے یا رب طاقتور ہے, یا جن طاقتور ہے یا رب طاقتور ہے, نظر بد طاقتور ہے یا رب طاقتور ہے, کوئی انسان نما کتا طاقتور ہے یا رب طاقتور ہے, کوئی سانپ کوئی بچھو کوئی شیر کوئی چیتا یہ طاقتور ہے یا رب طاقتور ہے. میری طاقت کو پوری طاقتوں کے ساتھ, میری قوت کو پوری قوتوں کے ساتھ, میرے وقار کو پوری عظمتوں کے ساتھ, تو اپنی آنکھوں کے سامنے پائے گا, دیکھے گا. ذرا آیت الکرسی کو ڈوب کے وجدان کے ساتھ, یقین کے ساتھ میرے سامنے پڑھ کے تو دیکھ. یہ ہے آیت الکرسی. لفظوں کا اثر ہوتا ہے, چیزوں کا اثر ہوتا ہے, زندگی میں ہوتا ہے. اب چیزوں کا اثر ہوتا ہے, ہماری زندگی پہ ہوتا ہے. کبھی یہ نہ سمجھیں ہم کس چیز کا اثر نہیں لے رہے. میں جتنی دیر آپ سے بات کر رہا ہوں آپ کے اندر کوئی اثر نہیں ہو رہا ہے, نہیں ہو رہا, ہو رہا ہے, کیوں نہیں ہو رہا؟ آپ کے اندر ایک اثر ہو رہا ہے, اور آپ کا ایک جذبہ کہہ رہا ہے کب جمعہ آئے اور کب اثر آئے. نہیں جذبہ بنا؟ وہ کہتے ہیں بیان کسے کہتے ہیں, وہ کہتے ہیں تقریر کسے کہتے ہیں, وہ کہتے ہیں درس کسے کہتے ہیں, کہا کسے کہتے ہیں بتاؤ, کہاں بتا, کہا اسے کہتے ہیں کہ تو نے اپنے تقریر میں, اپنے بیان میں, اپنے خطاب میں, اپنی سپیچ میں, اپنے درس میں مجمع کو کس چیز کے لیے تیار کیا. بس یہ ہے تک بیان کا مدعا اور مقصد, مجمع کو کس چیز کے لیے تیار کیا, کیا مجمع تیار ہوا کسی چیز کے لیے, کسی عمل پہ ڈالا, کسی زندگی کے نقش نگار کے بدلنے میں ڈالا, جذبے اور احساس کے بدلنے میں ڈالا. اگر مجمع تیار ہوا تو تیرا بیان قابل قبول ہے, ورنہ صرف ایک ہوا کا جھونکا تھا چلا گیا, ہاتھ کھڑے کیا مخلوق نے, نعرے لگائے اور تو ادھر جا میں ادھر جا, نہ آنے کی خوشی نہ جانے کا غم. میرے بول, میں اندر کا 2 نمبر ہو سکتا ہوں, میرے بول اس وقت 1 نمبر ہے, میں اندر کا کھوٹا ہو سکتا ہوں, میرے بول اس وقت کھڑے ہیں, میں آپ کے ساتھ بہروپیا بن سکتا ہوں, لیکن اس وقت روپ میں ہوں میں, اور میرے یہ بول بھی آپ پہ اثر کر رہے ہیں. ये चीजें भी आप पे असर कर रही हैं और आप मुतासर होके बैठे हैं और आप कहते हैं तारिक बात ठीक कर रहा। आयतल कुर्सी तो आज तक हमने पढ़ी थी पर आयतल कुर्सी के अंदर गए ही नहीं थे, आयतल कुर्सी के लफ्जों में झांका ही नहीं था। आयतल कुर्सी तो एक अजीब पैगाम है, एक मैसेज है और अल्लाह के साथ बातें हैं और रब की तारीफ और खुशामद है। इसलिए आयतल कुर्सी जब पढ़ते हैं तो इसकी ताकत सामने आती है। आयतल कुर्सी की ताकत क्या सामने आती है? असल में आयतल कुर्सी के जरिए जैसे वो फकीर तारीफ के जरिए असल घर वालों को मुतवज्जे करता था कि मैं तुम्हारी तारीफ कर रहा हूं तो मेरी जेब में डालो, मेरे झोले में डालो, इसी तरह आयतल कुर्सी के जरिए अल्लाह और उसकी ताकत, अल्लाह उसकी कुव्वत, अल्लाह उसकी अजमत, अल्लाह उसका इक्तदार, अल्लाह उसका वकार, अल्लाह उसकी शान और शौकत और अल्लाह और अल्लाह की फौज को ताकतों और कुव्वतों के साथ असल में मुतवज्जे कर रहे। यह है असल आयतल कुर्सी, असल में उन सारी चीजों को मुतवज्जे कर रहे हैं। और जब ये उतर जाती है अंदर तो बस फिर इसके नक्शे भी अजीब, फिर इसके जलवे भी अजीब होते हैं। आयतल कुर्सी के हर एक एक बोल ला ताखुज़ुहु सिनतुन वला नौम, ये एक छोटी सी आयत हीरोइन का नशा छुड़वा देती है, बुरी बुरी आदत छुड़वा देती है। ला ताखुज़ुहु सिनतुन वला नौम, कह लगे मैं गया उस घर में, सऊदीया में घर था, मैं बहसियत डॉक्टर गया, डॉक्टर गया, डॉक्टर नूर अहमद साहब थे मुल्तान के, उनकी उनकी बात बता रहा हूँ। कहने गया मैं, घर एक सस्ता सा था, उन्होंने कहा जी सस्ता किराया, मैं हैरान, अच्छा सा घर था, पता चला कि इसमें जो भी आता है एक रात नहीं गुजार सकता, भाग जाता है, एक रात नहीं गुजार सकता, भाग जाता है। मैं घर में गया, मैंने जाकर नहाऊ, मैं नहाने लगा तो मेरे हाथ से साबुन निकल गया, पता नहीं हाथ में साबुन तो था, अभी पता नहीं कहां गया, इधर गिरा उधर गया निकल गया। मैं समझ गया भाई कोई कोई दुनिया है यहां और रहती है। मैं रात को सोया, मैं रात को सोया तो मैंने देखा कि एक बच्चा है, उसने एक दरवाजा खोला, गुस्से की हालत में इतरफ आ रहा, गुस्से की हालत में, बच्चा है, मोटा बच्चा है, छोटा सा ऐसे गोगलू बच्चा, मैंने भी देखा एक दफा। मैं मकान नया नया बनाया, ऊपर की मंजिल में मैं शिफ्ट हुआ, नीचे मकान तामीर हो रहा था, मैं रात को बैठा था मामूलात कुछ कर रहा था, ऐसे टॉयलेट से एक बच्चा निकला, उसके सर पे ऐसे कपड़ा था तौलिया सा, जैसे वो जस्टिस के सर पे ना एक कपड़ा सा होता है ऐसे, और जस्टिस के सर में एक टोपी होती है, उतनी क्या होता विक होती है क्या होती है, ऐसी उसके कपड़ा था, ऐसी मुझे गुस्से के निजामों को देख के मैं इस तरफ आ रहा। क्या कुछ अमाल पढ़े वो उसके बाद तो नहीं, अल्लाह ने तो वो कहने लगे कि मैं देखा आ रहा, तो कहने मैंने आयतल कुर्सी पढ़ी, पढ़ता रहा, वो आता रहा आता रहा। फिर मैंने क्या किया, मुल्तान के थे मौलाना असलम साहब रहमतुल्लाह, कह रहे उनसे सुना था कि आयतल कुर्सी पढ़ने के बाद फिर इसकी आखिरी आयत को दोहरा, वला यहूद हिफ्ज़हुमा वहवल अलीउल अज़ीम, वला यहूद हिफ्ज़हुमा वहवल, इसको दोहराता रहा एकदम झुक गया, ऐसी खूनखार नजरों से मुझे देखने लगा और जैसे कहता है कि तूने यहां रहना है या मैंने रहना है, ये मेरा घर है, तू क्या करने आया है, नाजायज काबजीन में से निकल यहां से। मैंने नहीं, मेरा घर है। उसके बाद कहने लगे मैं अमाल करता रहा, मुझे पता ही नहीं है, कई अरसा मैं उस मकान में रहा, फिर मेरी पोस्टिंग हो गई, मैं चला गया। बाद में पता चला कि एक बंदा दूसरा आया, उसने कहा भाई वो डॉक्टर नहीं था, कोई खुद जिन था, वो खुद जिन था, कोई यहाँ कोई नहीं रह सकता, कई जख्मी कई। और अगर नहीं नहीं मैं भी जिन हूं। हम साये कहे भाई अजीब बात है, पड़ोसी कहे, उसने किराए में मकान ले लिया, उसने कहा सस्ता है इतना, वहां किराया सालाना होता है, उसने कहा सस्ता है, उन्हें ले लिया। पहली रात बस कलंदर आ गए, उसने कहा सुबह उसका एक जानने वाला दोस्त था, उसे शक गुजरा, उसने दरवाजा तोड़ा तो अंदर कराह रहा था, सारे घर की कराकरी बर्तन उसी पे टूटे हुए थे, बर्तन से मारा, जख्मी जख्मी उसे चूर। कल एक बच्चा था आया और मुझे आया ऐसे, और मैं उठ के बैठ गया और मुझसे कहने लगा वो डॉक्टर था जिसने मुझे रोक लिया था, तू वो नहीं है, तू यहाँ क्यों रह रहा है, चल ये निकल यहाँ से। कल्ला मुझे भागने ना दे, मुझे इतना मारा और मेरी चीखे ना निकले, आवाज ना निकले, बस मुझे जख्मी कर दिया। वला यहूदहु हिफ्ज़हुमा, मौला इसकी हिफाजत पे तू आ जाता है, क्यों तो अली है, तेरी अजमत ऊंची है और अजीम है, इसको मैं नहीं समझता, बस तू है। मुझे पता नहीं लफ्ज अली की क्या अजमत है, मुझे पता नहीं लफ्ज अजीम की क्या अजमत है, पर तू है। जिंदगी के तहफ्फुज मांगे और अगर नस्लों का तहफ्फुज मांगे और घर मांगे, घरवाली मांगे, घरवाली है तो उससे औलाद मांगे, औलाद है तो चैन मांगे, चैन है तो सुकून मांगे, और सुकून है तो रिस्क मांगे, रिस्क है तो सेहत मांगे, सेहत है तो आफियत मांगे, आफियत है तो बरकत मांगे। अगर ये चीजें मांगनी है तो फिर जुमे के दिन की असर को कभी कभी कर लिया करो, हर असर को कर लिया करो तो कमाल ही और है। तीन असर, तीन जुमे, सात जुमे, नौ जुमे, ग्यारह जुमे, इक्कीस जुमे, पता नहीं बस चंद ही जुमों में फैसले हो जाते हैं, और तेरे कमी है तो फैसले करवा या ना करवा। हमें तो लफ्ज मुतासर करते हैं, हमें तो बोल मुतासर करते हैं, हमें अल्फाज मुतासर करते हैं। खुदा करे तुझे और मुझे, अल्लाह करे मैं और आप मदीने वाले के बोलों से मुतासर हो जाएं, और मदीने वाले के फरमान से मुतासर हो जाएं, और पूरी उम्मत को मुतासर कर दें, सारी इंसानियत को मुतासर कर दें, सारे आलम को मुतासर कर दें, सारे जग को मुतासर कर दें, और सारे जग के गम और दुख और कुर्बत और दर्द और उनकी मुसीबतें अल्लाह करे मेरे और आपके जरिए से दूर हो जाए। इंसानियत के दुख, इंसानियत के गम, इंसानियत की तकलीफें मेरे आपके जरिए से दूर हो जाए, और इंसानियत को सुख आ जाए, इंसानियत को सुकून आ जाए। वह इस दुनिया में जब चेहरे उनके मौत के वक्त भी हैं तो चेहरा बता रहा हो बड़े सुकून की जिंदगी गुजारी है, और कब्र बता रही हो बड़े सुख की कब्र है, और हशर का एक पैगाम मिल रहा हो बड़े सुख से साए के अंदर रहेगा। ये जिंदगी का मैसेज इंसानियत के लिए आपने देना है। अगर आप अकेली जिंदगी लेके चले, मदीने वाले को क्यामत दिन क्या मुंह दिखाएंगे कि जिन बंदों के लिए मेरी आंखें रोई थी, और जिस उम्मत के लिए मेरे आंसू उबले थे, और जिस उम्मत के लिए मैं बिलक बिलक के रोया था, उस उम्मत के लिए मेरे बंदे तुमने बता क्या किया था? जवाब देना पड़ेगा। इन अस्पतालों में जितने भी हैं, लाहौर के अस्पतालों में पूरे वर्ल्ड की इंसानियत जितनी भी है, चाहे वो यहूदी है, ईसाई है, सिख है, हिंदू है, और मुशरिक है, चाहे मुसलमान है, इनका जवाब मुझे आपको देना पड़ेगा। भूल ना जाइएगा, मैंने हजरत मौलाना अबुल हसन नदवी रहमतुल्लाह अली मियां की बात बताई थी, जो उन्होंने हजरत हाजी इमदादुल्लाह मुहाजिर मक्की रहमतुल्लाह अलैह के बारे में फरमाई कि फरमाने लगे विलायत पाना चाहते हो? सरकार जरूर पाना चाहता हूँ हुजूर। फरमाए जब कोई गैर मुस्लिम मर जाए किसी कोने में बैठ के आंसू बहा लिया कर, तुझे अल्लाह पाक कुत बना देगा। पूरी दुनिया की इंसानियत जो अस्पतालों में सिसक रही, जेलों में सिसक रही, जो अल्लाह को दूर होकर जिंदगी गुजार रहे, जो मैखाने में जिंदगी गुजार रहा, और जो घुघरू के साजो आवाज में दिन रात गुजार बैठा, ये सारे हमसे पूछेंगे। हत्ता के वो शख्स जो भूखा सोया था, प्यासा सोया था, बगैर इलाज के सोया था, बगैर दवा के सोया था, वो भी पूछेगा तूने मेरे लिए क्या किया है? और ये आप जो कुछ कर रहे हैं इंसानियत के लिए बहुत बड़ा काम कर रहे हैं, आप नहीं सोच सकते। ये बहुत बड़ी अजीम मेहनत है जिससे इंसानियत को फायदा और नफा नसीब हो रहा, और मुसलमानों के, गैर मुस्लिमों के, इंसानियत के दुख दर्द दूर हो रहे, आप तो बहुत बड़ा काम कर रहे हैं। अब तस्बीखाने में आने वाले मैं मशकूर हूं, जितनी खवातीन आई बैठी हैं और जितने मर्द बैठे हैं, असल दर्द तो मेरा था। आपने कहा चलो तारिक तेरे दर्द में हम भी साथ चलते हैं, दर्द तो मेरा था, गम तो मेरा था, डिप्टी तो मेरी लगी थी तस्बीखाने में, मेरा मुर्शिद मुझे लगा के चला गया इस दुनिया से, वो खुश वसदा वे चुपल का रब इस मैं मुठड़ी नित जान बलब, वो तो लगा के चले गए थे, ये दर्द मेरा था। आपका शुक्रिया, आप आ जाते हैं, कुछ दर्द को बयान कर बैठता हूँ। ये दर्द की आवाज नेट के जरिए 209 मुल्कों तक अल्लाह पहुंचा देता है, لاکھوں انسانیت کروڑوں لوگ اللہ پاک کے نام کی برکت سے مدینے والے کے فیض سے مستفید ہو جاتے ہیں. آپ کا شکریہ ہے, یہ آپ کی مہربانی ہے, آپ یہاں آ جاتے ہیں. میری کوئی قربانی نہیں, اب قربانی تو آپ حضرات کی ہے, گھر بار چھوڑا, اپنا خرچہ, اپنا کرایہ. پر یہ ایک غم ہے, درد ہے جو انسانیت کو ہم نے دینا ہے, اور انسانیت سے غم درد, یہ درد دینا ہے. اور انسانیت کا غم اللہ کے خزانوں سے بس کہ ایسے اعمال ہوں, ایسا راستہ ہو, ایسی ترتیب ہو کہ ختم ہو جائے. کیا خیال ہے, میں نے آپ کو جو پاؤں پہ مالش کرنے کے لیے چند لمحوں میں یہ چیز بتائی ہے, اس سے دکھ درد دور نہیں ہوتے؟ ہوتے ہیں, ہوتے ہیں. آیت الکرسی کا میں نے مختصر سا عمل بتایا ہے, اس سے مسائل حل ہوتے ہیں, ہوئے ہیں, اور بہت زیادہ ہوئے ہیں. یہ میں پہلی دفعہ نہیں بتا رہا, پہلے بھی ایک دفعہ میں نے بتایا تھا. یہ عمل آپ کو اجازت ہے, اور حروف تہجی الف با سے یا تک اس کی بھی اجازت ہے. میں نے تو گالیاں سن سن کے ہڈیوں کو تڑپا تڑپا کے, اوے بکرا, یہ تو لفظ نہیں بھولے گا نا, بھرو میں تاجی بھول جائے پر پتر والی بات تو نہیں بھولے گی. اوے میں وہ تھا کا تو ہی تھا مجھے سن سن کے. پر یہ ہے کہ آپ کو بغیر گالیوں کے, بغیر چیزوں کے آپ کو تحفہ دیا ہے کہ انشاءاللہ, حالانکہ مجھے تو یہ کہنا چاہیے تھا کہ ہے دعا کے آتش عشق میں تو بھی میری طرح جلا کرے, نہ نصیب ہو تجھے ہنسنا, تیرے دل میں درد اٹھا کرے, تیرے سامنے تیرا گھر جلے, تیرا بس چلے نہ بجھا سکے, تیرے بھی دل میں ہو یہ دعا, نہ گھر کسی کا جلا کرے. میں تو یہ کہتا, میں کہنا ہی کوئی بات نہیں, کوئی بات نہیں, دے دو ان کو, اور انشاءاللہ امت کو نفع پہنچے گا, شاید میری قبر ٹھنڈی ہو جائے. امت کو نفع پہنچے گا, شاید میرا کلمہ نصیب ہو جائے. انشاءاللہ اللہ ساری امت کو کلمہ نصیب کر دے, اللہ قبریں ٹھنڈی کر دے, اور اللہ ہمارے ان بڑوں کی جن کی برکتوں سے نعمتیں ملی ہیں ان کو کروٹ کروٹ راحت دے دے, راحت دے دے. اجتماع سر پہ ہے, اس کی تیاریاں, اس پہ محنت, اس کی کوشش, اور اس کے لیے مانگنا اور اللہ سے گڑ گڑانا کہ اللہ پوری دنیا ہمارے ہاں آ رہی, اور عورتیں بھی, مرد بھی, بچے بھی, بوڑھے بھی, لاہور والے بھی, لاہور کے باہر والے بھی, پوری دنیا آ رہی, مولا ان کی ضرورتیں غیب سے پوری فرما. بس یہ غم, یہ درد لے کے یہ ہمارے اندر احساس ہو, اس کے لیے اللہ سے مانگے بھی صحیح, اللہ سے عرض بھی کریں, درخواست بھی کریں, فریاد بھی کریں, تو اس سے انشاءاللہ دنیا بھی بنے گی, آخرت بھی بنے گی, اور دنیا کی خیریں بھی ہوں گی, آخرت کی خیریں بھی ہوں گی. ٹھیک ہے نا, ہے نا. اور کوشش کریں جمعرات سے ہی اپنے بستر یہاں لیں, اپنے بستر موسمی بستر کے ساتھ ضرور آئیں, بغیر بستر کے ساتھ نہ آئیں, حسب موسم بستر اس کے ساتھ ہی آئیں, بغیر بستر کے ساتھ, کیونکہ یہاں تو بستر کی ترتیب نہیں ہے. اور باقی لنگر جو آپ کے مقدر نصیب کا ہے اللہ کھلائے گا غیب کے خزانوں سے, اللہ اپنے نام کی برکت سے وہی کھلاتا ہے, آئندہ بھی کھلائے گا. ٹھیک ہے نا, انشاءاللہ جو خدمت والے حضرات ہیں, خواتین بھی مرد بھی, تو مجالس مجذوبی کے بعد ان کا مذاکرہ ہوگا, وہ ضرور تشریف رکھیں گے. تو کچھ اعلانات ہیں جو آپ کی خدمت میں عرض کرنے ہیں. جنریٹر کی دیکھ بھال کے لیے ہمیں کوئی ایسے احباب چاہیے جو جنریٹر کی دیکھ بھال کریں, صرف کوئی بیٹھے ہیں تو ابھی نام دیں جو جنریٹر کی دیکھ بھال کے لیے, ہمارے ایک دو احباب ہیں بڑے خلوص سے کر رہے, ہم کہتے ہیں اس کی پوری جماعت ہو صرف جنریٹر کی دیکھ بھال کے لیے. اس جنریٹر سے لوگ تلاوت کریں گے, اس جنریٹر سے درس ورلڈ میں جا رہا, اس جنریٹر سے لوگ روشنی میں قرآن پڑھیں گے, اس جنریٹر سے وضو کریں گے, اس عبادت کے لیے وضو جس سے میں نے کہا ہے کہ اس وضو میں آخر کیا ملے گا, کتنا بڑا عمل ہے جنریٹر کا, خدمت کتنا بڑا عمل ہے. تو جو حضرات تجربہ رکھتے ہوں جنریٹر کا, تو اس خدمت کے لیے آپ حضرات کوئی نام دیں. ہاں جی, اس کے لیے توجہ فرمائیں, توجہ کریں گے نا, تو حضرات نام دیں انشاءاللہ. انشاءاللہ اسی اتوار کو بعد نماز مغرب حلقہ کشف المحجوب ہوگا اور مراقبہ ہوگا, حضرت پیر علی حجویری رحمت اللہ تعالی علیہ کی کتاب کشف المحجوب سبقت پڑھائی جائے گی اور مراقبہ بھی ہوگا اسی اتوار بعد نماز مغرب. حامیم لا ینصرون اور یا حفیظ و یا سلام, حامیم لا ینصرون 313 دفعہ صبح شام, درود محل تسبیح خانہ قدیم و جدید دار و توبہ میرا میری نسلوں کا اس سارے نظام میرے ساتھیوں کا تصور کر کے حفاظت کا کفایت کا کفالت کا برکت کا اس کا ضرور کیا کریں. اور یہاں حافظ یا سلام 11 بار یا ایک تسبیح. انٹرنیٹ تسبیح خانہ اور موتی مسجد میں بعض خواتین اور مرد خود کو میرا رشتہ دار کلاس فیلو خلیفہ استاد ہونے کا دعویٰ کر کے مخلوق خدا کے ساتھ بہت زیادہ نقصان ہوتا ہے, روحانی نقصان بھی ہوتا ہے جسمانی نقصان بھی ہوتا ہے. تو ایسا کوئی نہ ترتیب ہے, اس طرح موتی مسجد میں بھی ایسے ہوتا ہے. تو اس لیے اس سے میں احتیاط بھی کریں اور احتیاط سے بھی رہیں. اور درود محل روحانی منزل تسبیح خانے دار و توبہ اعمال کا حدیہ نفل روزے اپنی دعائیں اللہ سے ضرورتوں کو پورا کروانا. اپنے طبی تجربات مشاہدات مرد اور خواتین حضرات ضرور لکھا کریں فیس بک نیٹ ای میل اور خط کے ذریعے. تسبیح خانے کی خدمت اور ذکر کے ذریعے نور معرفت عشق مصطفیٰ پانے کے لیے تسبیح خانے میں چند دن چند ہفتے یہاں گزاریں. ریٹائرڈ اور بوڑھے حضرات اپنی زندگیاں وقف کریں. یہاں پر خدمت کرنے والوں کو گفٹ ہدیہ بخشیش ہرگز نہ دیں اور رشتے ناطے معاملات اپنی ذمہ داری پر کریں. ذکر خاص کا کارڈ ساتھ نہ لے جائیں, تسبیح خانے کی امانت ہے, کہیں خیانت نہ ہو جائے. شجرہ طیبہ منتخب احادیث اور آداب معرفت ہر گھر کی ضرورت ہے. یہ تین کتابیں ہیں, ایک بڑی کتاب ہے ایک دو چھوٹی کتابیں ہیں, ہر گھر کی ضرورت ہے. اور گھر بیٹھے اپنے موبائل پہ فری میسج پانے کے لیے فالو اپکری کا میسج ضرور لگائیں. ابھی ساتھ بیٹھے بندے کو موبائل دکھائیں گے وہ آپ کو فری میسج کا سسٹم لگا کے دے دے گا. وضو کے لیے اپنے ہی جوتے استعمال کریں, اپنی جیبوں اور جوتوں کی حفاظت کریں کہیں کوئی ہماری وجہ سے گنہگار نہ ہو جائے. گاڑیوں موٹر سائیکل کی پارکنگ میں تعاون کریں, یہ رقم ادارے کو نہیں جاتی, پارکنگ والے خود لیتے ہیں. فیس بک پر خود سے اعمال مت بتائیں, اعمال شفا کی سائٹ کی طرف متوجہ کرائیں. مانگنے والی مرد عورتوں کی حوصلہ افزائی نہ کریں, گلی میں گھروں کے سامنے کھڑے نہ ہوں. رسالے اور درس کو دنیا کی مختلف زبانوں میں ترجمہ کرنے کے لیے پوری دنیا کے مخلصین بہت متوجہ ہوں. انشاءاللہ درس میں گنگوں کا ترجمہ ہوگا. مردوں میں آپ اپنے علاقے کے جتنے بھی گنگے ہیں, میں آپ تسبیح خانے والے مرد عورتوں سے عرض کروں گا, اپنے علاقے کے جتنے بھی گنگے ہیں انہیں تسبیح خانے کی طرف متوجہ کریں. ہر درس کا باقاعدہ گنگوں کا ترجمہ ہوگا, اس کا گنگوں کا باقاعدہ حلقہ ہوگا. اس میں آپ حضرات سے درخواست ہے ابھی سے اپنے علاقے کے جتنے بھی گنگے ہیں ان کو متوجہ کریں اور ان کا ساتھ دوستی تعلق یہ ضرور کریں. آپ حضرات بہت زیادہ توجہ کریں, انشاءاللہ اس میں حلقہ لگے گا ہمارے تین دن کے اجتماع میں. جب لنگر شروع ہو اس وقت شامل ہوں, لنگر سمیٹ دیا جائے تو پھر مہمانوں کو پریشانی ہوتی ہے. خواتین ہر حالت میں درس میں اور اجتماع میں شامل ہو سکتی ہیں. بیعت ہونے والی خواتین نام لکھوا کر کارڈ لے لیں. خواتین سیڑھیاں وضو خانے چوکیاں راستوں میں نہ بیٹھیں. گراؤنڈ فلور میں بعض بڑی عمر والی خواتین بہت زیادہ شور کرتی ہیں اور بعض اوقات چپ کرانے والی اس سے زیادہ شور کرنا شروع کر دیتی ہیں. دوران درس خواتین آپس میں ایک دوسرے کو چپ کراتے کراتے شور ہو جاتا ہے. اور اکثر خواتین ٹولیاں بنا کر بیٹھتی ہیں, گھروں سے کھانا لے آتی ہیں. کوشش کریں جتنا آداب کا خیال رکھیں گے انشاءاللہ اتنا نفع ہوگا. اللہ آپ کو جزائے خیر دے, آپ کی حاضری کو صدا قبول فرمائے. اور اللہ سے ایک بات مانگا کریں, مولا تسبیح خانے سے بس نسبت جوڑے رکھ. ہاں بس مولا یہ چنگیاں یا مندیاں لگائی رکھ, بس جیسے بھی ہوں مولا بس میرے ساتھ نسبت تسبیح خانے کی کوئی بے ادبی کوئی کمی کوئی کوتاہی, ایسا نہ ہو کہ تسبیح خانے سے میری نسبت ٹوٹ جائے. اللہ ہماری حاضری کو قبول فرمائے, لفظوں اور لہجوں کی غلطیاں معاف فرمائے. سبحان اللہ و بحمدہ سبحانک اللہ و بحمدک یا اول الاولین یا آخر الاخرین یا ذو القوۃ المتین یا راحم المساکین یا راحم المساکین یا راحم المساکین یا ارحم الراحمین یا اکرم الاکرمین یا اجود الاجودین یا ذا الجلال والاکرام یا ذا الجلال والاکرام یا ذا الجلال والاکرام حلیم الکریم عفوا کریم یا حلیم یا کریم یا علی یا عظیم یا حلیم یا کریم یا علی و یا عظیم، یا حلیم و یا کریم، یا علی و یا عظیم، اشفینی 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 اشفنا. اللہ ہم سب کو ایمان دے دے، اخلاص دے دے، برکت اور عافیت دے دے، کامل اخلاق دے دے، کامل اخلاص دے دے، کامل برکت اور عافیت دے دے، دل کی دنیا بدل دے، من کی دنیا بدل دے، جذبوں کی دنیا بدل دے، ہمارے نقشے سارے بدل دے. اے میرا مولا، تو غیب کے خزانے سے دلوں کو اپنی محبت اور معرفت کے لیے قبول فرما. جو آمین کہنے والے ہیں ان کے بھی قبول فرما، اور جو ساری انسانیت اور سارا عالم ہے ان کے دلوں کو قبول فرما. اے اللہ، موت کے وقت دل میں صرف تیری ہی یادیں ہوں اور تیرا ہی نام ہو، اور کہیں تیرا غیر نہ ہو، کہیں تیرا غیر نہ ہو، بس اس کی حفاظت تو ہی کرنا. ہماری تو بے بسی کی کیفیت ہوگی اور اچانک کی کیفیت ہوگی، اور وہ کھلے گا موت کا نظام، بس تو رحم کے دروازے کھول دینا، تو کرم کے دروازے کھول دینا. اللہ، بری موت سے بچا، بری قبر سے بچا، اور آخرت کی ذلت سے بچا، آخرت کی رسوائی سے بچا. اے سخی شہنشاہ، ہمارے اٹھے ہاتھوں کو قبول فرما، ہماری دعاؤں کو قبول فرما، ہماری آہوں کو قبول فرما. ذلت کے دروازے بند کر دے، علت کے دروازے بند کر دے، قلت کے دروازے بند کر دے، عزت کے دروازے کھول دے، عافیت کے دروازے کھول دے، خیر کے دروازے کھول دے، کریم خیر کے دروازے کھول دے، کریم خیر کو متوجہ فرما، کریم خیر کو متوجہ فرما، برکت کو متوجہ فرما. ہماری فیکٹریوں میں برکت دے، زمینوں میں برکت دے، صنعتوں اور تجارتوں میں برکت دے. اللہ، ہماری فصلوں میں برکت دے، ہماری دکانوں اور بازاروں میں برکت دے، ہمارے اللہ مالداروں کو برکت دے، بادشاہوں کو برکت دے، اللہ غریب فقیر امیر کو برکت دے. اللہ، یہ ایسی نعمت ہے جو سب کو دے دے، ایسی نعمت ہے کسی سے نہ چھین، اور اگر دے دی ہے تو اس کو صدا رحمت سے بڑھاتا جا، اپنی رحمت سے بڑھاتا جا، اپنی رحمت سے بڑھاتا جا، اور اپنے فضل سے بڑھاتا جا. اس نعمت کے صدقے ہمیں بھی برکت دے دے، ہماری نسلوں کو بھی برکت دے دے. اے اللہ، حرام کی راہوں سے بچا، حرام کے راستوں سے بچا، مشکوکات سے بچا. دنیا میں بھی خیریں دے، آخرت میں بھی خیریں دے. مولا، بے گھر کو گھر دے دے، بے در کو در دے دے، بے سہاروں کو سہارا دے دے، بے آسروں کو آسرا دے دے. اللہ، جن کے رشتے میں رکاوٹیں ہیں غیب سے دور کر دے. اللہ، جن کے کاروبار میں رکاوٹیں ہیں غیب سے ختم کر دے. اللہ، جن کی بیماریوں میں رکاوٹیں ہیں تو شفا دے دے. مولا، جو مانگنا چاہتے ہیں مانگنے کا سلیقہ دے دے، جو اللہ تیری طرف آنا چاہتے ہیں شیطان کی رکاوٹیں دور کر دے، نفس کے حملے ختم کر دے، اپنی ذات کے لیے اٹھے قدموں کو قبول کر لے، کسی کے قدم میں رکاوٹ مولا دور فرما دے. اللہ، تو راضی ہو جا مولا، تو راضی ہو جا سخی، تو راضی ہو جا شہنشاہ، تو راضی ہو جا. اپنے نام کی برکتیں دے دے، اپنے نام کا فیض دے دے، اپنے نام کا کرم دے دے، اور اپنے نام کا فضل دے دے. ہماری ہر ضرورت کو غیب سے پورا فرما، ہماری ہر ضرورت کو غیب سے پورا فرما، ہماری ہر مشکل حل فرما. بن مانگے صدا دیتا جا، بن مانگے صدا دیتا جا. سخی، کسی رسوائی سے بچا، کسی ذلت سے بچا، بس اپنے در کا فقیر بنا، اپنے در کا محتاج بنا. کسی بھی آمین کہنے والے کو محروم نہ فرما، جنہوں نے دعاؤں کے لیے کہا، چاہا، لکھا یا توقع رکھتے ہیں ان کی دعائیں قبول فرما. اور دنیا کے جس کونے میں بیٹھا آمین کر رہا، اللہ اس کی دعا بھی قبول فرما، اس کی ضرورت بھی پوری فرما، اس کی مشکل بھی حل فرما. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ واہل بیتہ وعترتہ اجمعین. آمین برحمتک یا ارحم الراحمین. کون بتائے گا اپنے مشاہدات، تجربات؟ آپ بتائیں گے، اور کون بتائے گا؟ آپ، اور آپ بتائیں گے، اور کون بتائے گا؟ آپ بتائیں. جی، ان کو مائک دیجیے.
السلام علیکم مرشد صاحب. یہ مجھے کوئی कुछ दिनों बाद ये दांत में ना रात को मैं खाना खाया और खाना खाने के बाद सो गया। सोने के बाद जब मैं सुबह उठा तो मेरी दाढ़ जो गाल है ना बहुत ज्यादा सूजी हुई थी। तो तकलीफ इतनी ज्यादा नहीं होती थी लेकिन ये गाल जो है ना मेरी काफी ज्यादा सूजी हुई थी। दूसरी बात ये कि मेरी एक आंख बंद होने वाली थी तो ये एक कम नजर आता था मुझे। तो उस दिन मैंने डॉक्टर के पास न्यू हॉस्पिटल चेकअप कराने के लिए गया तो उनको मैंने बताया कि ये ऐसा मसला है मुझे। तो उन्होंने बताया कि आपके ना दाढ़ में ना यानी कि दाढ़ फूली हुई। मैंने कहा ऐसा कोई मसला नहीं है बस ये है कि दर्द वगैरह नहीं होती। वो कहता दर्द आपका जो ना वो बाहर निकला हुआ अंदर नहीं है। अंदर अगर दर्द होते तो कैसे आपकी चीखें निकलती है। तो ऐसा हुआ कि मैंने तीन दिन उसने दवाई दी है दवाई खाई है। चौथे दिन बाद फिर नांगा हुआ। चौथे दिन बाद जब सोया तो फिर वैसे ही हुआ कि मेरी दाढ़ वैसे फूली हुई थी। तो 10 दिन मैंने कम से कम दवाई खाई है तो अल्हम्दुलिल्लाह फिर ठीक हो गया। उसके बाद ये हुआ कि दर्द ठीक होने के बाद हल्के जब हाथ लगाता था ना तो दर्द होती थी।
मुख्तसर बात करें
तो मैंने आपका अकबरी एक टोटका छपा हुआ मैंने वो देखा है। तो फिर बाद में एक बनाया मैंने नमक और मीठा सोडा और लौंग ये मिक्स करके वो मैं करना शुरू किया। टूथ ब्रश ये करना मैंने बंद कर दिया बिल्कुल। इसकी वजह से मेरे दांतों में खला पैदा हो गया। जब भी मैं खाता था दांतों में कोई ना कोई जर्रा अटक जाता था। तो ये मैं जब से ये कर रहा हूँ तो अल्हम्दुलिल्लाह मुझे इससे फायदा और टूथ ब्रश में करना बिल्कुल छोड़ दिया है। तो अल्हम्दुलिल्लाह इसकी वजह से ना मेरे दांत अब बिल्कुल ठीक है।
नमक मीठा सोडा और लौंग बराबर वजन जी। हाँ जी और बताएं।
अस्सलाम वालेकुम। मेरा नाम मोहम्मद रशीद है वाल्टन से। एक दफा मेरी भाभी के पेट में तकलीफ हुई तो मेयो हॉस्पिटल में लेके गए। तो मेयो में जब गए तो उन्होंने कहा कि जो पैंडिस का दर्द है तो फौरन ऑपरेशन करना होगा। तो मैंने भाई से कहा कि थोड़ा ऐसे करो कि थोड़ा सा नमक और एक पानी लेके आओ बाहर से। तो वो एक चुटकी नमक और आधे गिलास पानी पे 11 दफा आयतुल कुर्सी और 7 दफा या अजीमो ये पढ़कर मैंने उनको पिलाया। तो थोड़ी देर के बाद पूछा तो वो कहे तकलीफ थोड़ी कम हुई है जबकि पहले बैठा भी नहीं जा रहा था उनसे। तो डॉक्टर कह रहे कि 5 मिनट में बताओ जो फौरन ऑपरेशन करना है वरना फिर हम जिम्मेदार नहीं होंगे। तो मैंने उनसे पूछा थोड़ी देर बाद तकलीफ ठीक हुई। वो कह रहे ठीक है अब। मैं चलो ठीक है चलते हैं घर। तो उनको मैं रिक्शे में बैठाया तो मैं चलो घर चलते हैं। तो मैं साइकिल पे था तो बस मैं बस अल्लाह से नाज़ो नियाज़ करते करते जब घर पहुंचा तो पता ही नहीं चला मैं पहले पहुंच गया वो रिक्शे पे बाद में पहुंचे। तो फिर मगरब का टाइम था एक दफा फिर उनको दम किया। इस तरह फिर फजर के बाद तीसरा दम किया। तो आज माशाल्लाह 1 साल होने वाला है अल्हम्दुलिल्लाह दोबारा दर्द नहीं हुई।
और बताएं कौन बताएगा अपने मुशाहदात रूहानी तिब्बी तजर्बात रूहानी तजर्बात।
अकीम साहब एक तो या अल्लाह या अपना हामीम ला यंसरून और या हफीजु या सलामो वाला। मैं अक्सर कुछ मसले मसाले हमारे अपने इलाके में मुरीद के शहर में मैं लाहौर रहता हूँ। तो मेरे पास अकीम साहब जो मोटरसाइकिल है ना उसकी कॉपी गुम हो गई हुई है। इतना अल्हम्दुलिल्लाह ये मैं इतना ईमान पुख्ता है 13 मरतबा या 12 मरतबा पढ़ के निकलता हूँ अल्लाह के फजल से। जितने बड़े मर्जी नाके हो पुलिस वाले खड़े करते हैं और कहते हैं यार जा मुझसे भी नहीं दूसरी मरतबा। एक वो चेहरे पे आप फिर लेता हूँ आपका ये वजीफा पढ़ के। और दूसरा इसके अलावा
कौन सा वजीफा पढ़ के
या हफीजु या सलामो 12 मरतबा पढ़ के अपने चेहरे पे और आयतल कुर्सी पढ़ के 3 मरतबा। ये आपने फरमाया था कि अपनी हिफाजत के लिए घर से निकलते हुए या किसी भी मकसद के लिए जाते हुए और ये अल्लाह के फजल से मुद्दा है। दूसरा की ये हुआ कि जब आपकी तरफ आना शुरू किया है तो बिल्कुल कोई किसी किस्म की ना कोई लगाओ कोई नमाज से कोई किसी चीज से। मगर अब ये है कि दिल के अंदर एक कम से कम अगर 5 नमाज नहीं पढ़ता तो एक दर्द होता है कि यार अजान हो गई है एक खिंचा जाता हूँ। और जितना कुरान शरीफ पढ़ सकता हूँ जितना भी होता है उतना पढ़ते हैं अपने आप को सही करने की। और तस्बीह खाने की बरकत से ये है कि अल्लाह की राह के ऊपर चलना शुरू कर दिया है। अल्लाह ने ये कर्म किया है कि बुरी सोचों से बुरे दोस्तों से अब नफरत ही हो गई है और सिर्फ यही दिल करता है कि अल्लाह ताला जिस तरह सलामत रखे आपको ये तस्बीह खाने को सलामत रखे। हकीम साहब मुझे घर में सुबह फजर के वक्त एक बंदे ने घर सोया हुआ मेरी गर्दन के ऊपर पकड़ के मेरे اس نے دبایا میری گردن کو, تو تسبیح خانہ جانا چھوڑنا کہ جوڑنا. میں نے کہا جی میں حکیم صاحب کے وہاں جانا نہیں چھوڑوں گا, تجھے بھی نہیں چھوڑوں گا, یہاں سے تجھے جانا پڑے گا ہمارے گھر سے. اور اللہ کے فضل سے وہ دوبارہ آج تک الحمدللہ وہ نہیں ہوا کوئی مسئلہ اس طرح.
اور بتائیں.
السلام علیکم حضرت صاحب, میں راؤ فیصل لاہور سے. یہ آپ ایک عمل بتاتے ہیں پانچ سورتیں چھ بسم اللہ کا, یہ میں جب بھی عمل کرتا ہوں میں نے بڑا کمال کا پایا اس کو. دور دور جہاں بھی کہیں اپنے کیری ڈبا رکھا ہوا ہے فیملی کے ساتھ, جہاں بھی جانا ہو تو یہ عمل کر کے بیٹھتا ہے, ایسے گاڑی چلاتا ہوں جیسے گھر میں بیٹھا ہوں, اور کبھی سفر میں پریشانی نہیں ہوئی. لوکنا تک سفر کر کے آیا ہوں, کبھی ٹائر میں ہوا بھی کم نہیں ہوئی. بڑا زبردست عمل ہے, تمام احباب سے گزارش ہے وہ ضرور کیا کرے پانچ سورتیں چھ بسم اللہ.
ہاں جی اور بتائیے.
بسم اللہ الرحمن الرحیم.
السلام علیکم. خواتین کی طرف جا رہی ہیں. حضرت صاحب سورہ علم نشرہ کا تجربہ کیا کہ اگر سورہ علم نشرہ کو پڑھیں رستے میں تو بند ٹریفک کھل جاتی ہے, لیکن سورہ اخلاص کو اگر رستے میں پڑھتے جائیں تو ٹریفک بند ہوتی نہیں, پندرہ سفر پہ چلتا ہی جاتا ہے سورہ اخلاص کی برکت سے.
بسم اللہ الرحمن الرحیم. السلام علیکم. اپنا میں نے جی پچھلی دفعہ اجتماع پہ میں نے سیب والا عمل کیا تھا, تو وہ اپنا اکتالیس جمعے راتے ہیں حضرت صاحب نے بتائی تھی, مرشد باغ نے مجھے اکتالیس جمعے راتیں بتائی تھی. اور اپنا اجتماع پہ پچھلے اجتماع پہ میں آیا تھا, میں نے سیب کا عمل کیا تھا, اور مرشد پاک کی دعاؤں کے نتیجے سے اللہ پاک کی ذات نے مجھے ساتویں محرم کو اللہ پاک نے مجھے بیٹا دیا. میری وائف بھی آتی رہی ہے, میں بھی آتی رہوں. یہ جمعہ رات کی تصویر آنے کی برکت سے اور اجتماع کے برکت سے اللہ پاک نے جو پچھلی دفعہ میں نے سیب کا عمل کیا تھا اس کی برکت سے, اور حضرت صاحب کی دعاؤں کی برکت سے اللہ پاک نے یہ مجھے نوازا.
بسم اللہ الرحمن الرحیم. ایک ٹوٹکا ہے خون کی کمی کے لیے, جن خواتین مرد کو خون کی کمی ہے تو وہ تین چار گاجرے لے لیں اور دو سے تین پیس جو ہیں وہ چکندر کے لے لیں, ان کو ان کا جوس بنا لیں گرائنڈر میں ڈال کے, اور پھر اس کو جو ہے آپ نے ایک کپ دودھ میں مکس کر لینا ہے. وہ ہفتے ایک ہفتے میں پئیں آپ, یا چند دن کریں گے تو آپ میں آپ کے خون میں اضافہ ہوگا اور چہرے کی رنگت بھی آپ کی جو ہے وہ بدل جائے گی خون کی کمی کے لیے. جزاک اللہ.
چکندر اور گاجر کا جوس
جی مکس مکس کر کے پھر اس کو اپنا خون دودھ میں ڈال دینا, دودھ میں مکس کر لینا,
دودھ میں ملا کے پینا.
جی
جی جی. اور بتائیں جی. ہاں جی اور کون بتا رہے. جی
السلام علیکم. میری سسٹر ہے جی, وہ اپنے صرف کہف پڑھ کے دم کر دیتی ہے تو اس سے بخار اتر جاتا ہے کسی کو کیسے بھی ہو. اور میرا ایک دوست تھا اور اس نے کہا کہ میں نے انٹرویو دینے جانا ہے آپ سے, یہ سر بہت سخت ہے. اس کو میں نے کہا گھر سے ایت الکرسی پڑھتے جانا ہے, تو وہ گیا, وہ کہتا ہے کہ افسر خود آدھا جواب مجھے دے دیتا تھا اس نے.
جی السلام علیکم. ایک بخار ہوتا ہے جس کو یہ تیجے کا بخار یا بباری کا بخار کہتے ہیں, ایک دن انسان صحیح رہتا ہے اور دوسرے دن اس کو بخار چڑھ جاتا ہے, تو اس کے لیے ایک ٹوٹکا ہے کہ وہ ایک پودا ہوتا ہے اک کا, جس کو توڑتے ہیں دودھ کی طرح لعاب نکلتا ہے, تو جس دن بخار چڑھنا ہو اس دن صبح صبح کہیں پودا کا پہلے پتا کر کے اس کو توڑ کے جو اس کا لعاب نکلتا ہے وہ ہاتھوں اور پاؤں کے ناخنوں کے اوپر ٹپکا لیں, انشاءاللہ دوبارہ کبھی بخار نہیں ہوگا.